مدنی مذاکرہ، مدنی مذاکرہ.
الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله لويت سنة الاعتكاف. جب کبھی داخل مسجد ہونے کی سعادت پائیں، اعتکاف کی نیت ضرور فرمائیں. نیت دل کے ارادے کو کہتے ہیں. دل ہی میں آپ یہ نیت کر لیجیے کہ میں نے سنت اعتکاف کی نیت. اب معتکف ہو گئے، جب تک مسجد میں رہیں گے مفت کا ثواب ملتا رہے گا. یاد رکھیے، مسجد میں کھانا پینا، سونا، آب زمزم شریف پینا، نیاز کھانا وغیرہ اسی صورت میں جائز ہوتے جبکہ پہلے سے اعتکاف کی نیت کی ہوئی ہو. اب مسجد میں آ گئے، کھانے کی ضرورت پڑ گئی، نیاز ہے، درود شریف ہے، دم کیا ہوا پانی پینا ہے، تو اس کے لیے اعتکاف کی نیت، اگر اعتکاف کی نیت نہیں ہے تو یہ کھا پی نہیں سکتے اور نہ کھانے پینے کے لیے اعتکاف کی نیت کریں گے، بلکہ نیت تو صرف ثواب کے لیے کریں گے، اللہ کی رضا کے لیے. تو کر لیجئے اور کچھ ذکر و درود کر لیجئے، چاہیں تو 12 مرتبہ درود پاک پڑھ لیجئے، اب چاہیں تو کھا پی سو سکیں گے. صلو علی الحبیب صلی اللہ علیہ وسلم. رسالہ زیاد درود و سلام پیج نمبر 8، پیج نمبر 9. فرمان آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 30، جب تم رسولوں پر درود پاک پڑھو تو مجھ پر بھی پڑھو، بے شک میں تمام جہانوں کے رب کا رسول ہوں. صلو علی الحبیب صلی اللہ علی محمد. 1442 ہجری کے ذی قعدہ کی آج 30ویں اور آخری رات ہے. عالمی مدنی مرکز فیضان مدینہ میں مدنی مذاکرے کا ہفتہ وار سلسلہ ہے. اب سوال کیجئے، ہر سوال کا جواب ہو بھی بے ثواب یعنی درست دے پاؤں یہ ضروری نہیں، بند پڑا تو عرض کرنے کی کوشش کی جائے گی، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں. مجھے آئیں بائیں شائع کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاء اللہ الکریم. صلو علی الحبیب صلی اللہ علی محمد.
امیر اہل سنت سے میری ایک درخواست ہے، ہم عوام سے یہ گزارش کرتے ہیں کہ ہمارے جو مال ہے اس کے مول جائز لگائیں. اب کوئی بندہ آ کے کہتا ہے کہ 1.5 لاکھ کا جانور ہے، 25,000 دے دیں، 50,000 دے دیں، ہماری دل آزاری ہوتی ہے اس چیز سے. ٹھیک ہے، جو چیز ہے اس کے مطابق مول لگائے جائے.
اللہ اللہ، تو آپ 10 لاکھ مانگو، اگلا 1 روپیہ کا مانگے. آپ نے جب اس کو بول دیا کہ جائز دام لگاؤ، اب وہ اس نے اپنے حساب سے جو اس کو درست جائز، حلال حرام والا مسئلہ تو ہے نہیں، تو یہ کہ جائز یعنی جو واجبی دام ہو وہ لگاؤ. اب جس نے وہ لاکھ کا مال 25 کا مانگا یا 10,000 کا مانگا، اس کے نزدیک جائز یہ تھا، اس میں دلاداری کیا بات ہے؟ پھر ایسا آپ کریں نہیں نا، آپ کہیں نہیں کہ جائز لگاؤ، میں اتنے گائے آپ کیا دو گے؟ اب وہ کوڑی کا مانگے کوئی بات نہیں، دل تھوڑا بڑا رکھے، اتنا کمزور نہ رکھے کہ دل اٹھ جائے.
عوام میں یہ سب تاثر بڑھتا چلا جا رہا ہے کہ یہ یار جانور ہے نا بہت زیادہ مہنگا بیچ رہے ہیں، تو वो शायद इस वजह से भी इनको ऐसा लगता होगा कि यार ये इन्होंने मतलब कि 60-70 हजार रुपए लाख रुपए ज्यादा बताया, तो शायद ये सोचकर भी वो मुनासिब इनके नजदीक ये होता होगा यार ये वाकई बहुत ज्यादा रेट बोलते हैं, रेट तो है भी बहुत ज्यादा, ये तो आप तो जो हमें अपने वक्त का बता रहे जब आप कुर्बानी का बकरा लेने जाते थे, तो एक वो वक्त था और आज एक वक्त है कि क्या हाल हो रहा होगा। तो यूं अवाम को भी शायद ऐसा लगता है कि यार ये बहुत ज्यादा बता रहे हो, जब बार्गेनिंग पर आते हैं ना तो ऐसे अच्छा खासा अमाउंट नीचे आ भी जाता है बाजों का, हर एक का नहीं आता होगा, बाजों का आ जाता है।
टेम का गेम होता है, तो अभी दाम टाइट रखेंगे, फिर जब वो कोई ऐसे हालात पैदा होंगे कि माल बहुत आ गया, लेवाल कम है, क्योंकि अब तो मेला लगता रहे, वो तमाशा देखने के लिए रोज जाते होंगे, तो फ्री के लिए तो जान जान के दाम पूछते होंगे, दांत देखते होंगे, चला के देखते होंगे, फिर बोलते होंगे अभी आ रहे हैं आगे देख ले, ये झूठ सच सब चल रहा होगा, तमाशा बना हुआ होगा। तो अभी ये दाम नहीं गिराएंगे, ये आखिरी दिनों में अगर माल ज्यादा आ गया या कोई सूरत बन गई, बारिश हो गई, कीचड़ हो गई, तो इस तरह की कोई सूरत पैदा होगी ना कि जब मेरे के खरीदार कम हो जाएंगे तो दाम नीचे आ जाता है, फिर माल तंग हो गया, कम हो गया, फिर दाम ऊंचा आ जाता है। ये इनकी अपनी मर्जी के दाम होते हैं, बेचने वालों के कमाने के इनके दिन होते हैं। अब ये कि जो लाख के 25 भी मांगे, अगर गोश फरोश को वो लाख वाला दिखाओगे तो वो शायद 15 में मांगेगा, तो अपना सारा नफा भी देखेगा ना, कितना गोश्त है, कितने सब खाल के इतने आएंगे, सिरी पाए के इतने आएंगे, कलेजी के इतने आएंगे वगैरह। यूं दिल बड़ा रखना चाहिए जितने का भी मांगे, पर ये बोल दे भाई इतने का इससे कम नहीं होगा, गुजारे इससे भी गुजारा नहीं होगा, कम तो करना ही पड़ेगा, लोग करवाते ही।
बात कुर्बानी के
जानवर महंगाई की आप जो बात करते हैं तो हाँ मैंने उसका जवाब तो दे दिया, ये तो हमारे यहाँ दौर चला गया, जब कोई बोले कि इबादत के लिए चाहिए तो अरे अच्छा 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 ले जाइए ले जाइए, ये कुर्बानी इबादत है। अच्छा जैसे कि अब बहुत पुरानी बात है, मैंने सुनी थी कि जैसे किसी को अपने आप चावल लेने जाएंगे अपने घर के लिए जाएंगे तो ठीक है, जो भी तरकीब होगी आप बोलेंगे ना न्यास के लिए चाहिए, जरा अच्छे देना और दाम वाजवी लेना, अब वो भी समझ जाएगा कि ये आया चद्दे गमी से लेकर, अब तो वो घटिया चावल इसको महंगे टिका देगा और चौचा घुस फक के दिया भाई दुआ करना हमारा भी हिस्सा है इसमें, आपको इतना कम कर दिया और इतना बढ़िया चावल दिया, तो यूं मतलब उसकी ठगी चलती है। तो मस्जिद के लिए कहीं हमको पंखे लगाने अच्छे देना, खड़खड़ ना करते हो और दाम वाजवी लेना, और मस्जिद चंदे के पीछे यार उसको ज्यादा ही काटना होता है, हर एक ऐसा नहीं करता लेकिन इन्होंने ऐसा भी समझ में आता है पॉसिबल है कि अपने पैसे होंगे ना तो आदमी ज्यादा हो तो कस के मतलब लेगा, और तो चंदे के पैसे होंगे तो थोड़ा है ऐसा हिसाब
की अल्लाह की पना। कुर्बानी के जानवर का जैसा भी तस्करा चल रहा है तो सवाल आया है क्या कुर्बानी के जानवर को सुकून वाला इंजेक्शन लगा सकते हैं,
यानी इससे क्या मुराद है?
तो सुकून ऐसा होता होगा ना, इधर भागता होगा उधर भागता होगा,
इसको जब ये खोखला हुआ होता है अपने धड़ से निकलेगा ना गोल से, इसको उस वक्त सुकून होता है, जब रोड पे आता है और भोंपू और पीप पीप सुनता है ना तो फिर ये घबराता है, भिदकता है, जो तो इसको ले आते हैं घरों पे आते हैं तो ये बाज़ोगा बीमार हो जाता है, चरता नहीं है या इसको पेट जारी हो जाता है इसका, तरह के हिसाब किताब होते हैं। तो इसके लिए वो डॉक्टर जो वेटरनरी डॉक्टरों का भी सीजन है ना आजकल
जी,
ये जगह जगह इन्होंने भी कैंप गाड़े होते हैं अपने, ये कैंप या वायरल जहां भी तरकीब होती है इनकी, तो ये आकर इंजेक्शन लगा देते हैं, तो एक इलाज है, इसमें कोई हर्ज नहीं है। मैं समझा वो पूछना चाहते हैं कि ज़बा से पहले बेहोश कर सकते हैं? नहीं,
ये नहीं है,
ये मना है, क्योंकि इसके ज़बा में इसके तड़पने में हिकमत है, नसों में रगों में इधर उधर जो भी खून है ना जितना झटके मारेगा ना इतना खून ज्यादा निकलेगा, तो गोश्त खाने वाले के लिए सेहत बख्श होगा, जैसे कि वो पाँव भी बांधने हैं ना तो अगले बांधे जाए या वो काटने के बाद जल्दी खोल दिए जाए, या कम से कम पिछले खोल दिए जाए, पिछले ज्यादा ही झटके मारता है, अगले को झटके कम मारता है। जितनी झटके मारता नहीं, पंपिंग कर रहा होता है एक तरह से, खून कटे हुए हिस्से से निकल रहा होता है। सल्लू अल हबीब सल्लल्लाहु अलैहि वसल्लम।
एक गुस्सा सवाल है, अगर कोई शख्स ऐसा कहे कि अल्लाह पाक तो हमसे नाराज बैठा है, तो क्या ये अल्फाज कुफ्रिया कलिमात में आएंगे?
अव्वल तो अल्लाह पाक नाराज है ये जहन बनाना नहीं चाहिए, इसमें हलाकत है, मायूसी की तरफ बंदा जा रहा है, तो रब नाराज है, पता कैसे चला नाराज है? अब हो सकता है ये कहना नाराज नाराजी के सबब हो जाए, तो बैठा है ये महूरा है, मगर है अल्लाह ताला बैठने से खड़े होने से पाक है, चलने से फिरने से, जो हमारे जो अंदाज है ना, ये सब से अल्लाह पाक है, बल्कि यूं हमारे यहां बोला जाता है इंसाफ करने वालों मत्थे बैठो है, ये तो खतरनाक है, ये तो कुफर है ना, आके वो अल्लाह पाक को ऊपर, क्योंकि वो आमतौर पे लोग बोल रहे होते हैं अल्लाह ऊपर है, ये नहीं बोल ना बोले, अल्लाह पाक का यानी कोई मकान नहीं है, इन मानोगर के वो मकान में रहता हूं ना, उसकी मतलब है कि कोई समत है, डायरेक्शन भी नहीं है, अल्लाह ऊपर है, दाएं है, राइट लेफ्ट, ये नहीं बोलना चाहिए, मामला बहुत नाजुक है इसमें। कल बात है कुफर की जो किताब है, कुफिया कलमात के बारे में सवाल जवाब ये पढ़ लें, और बहार शरीयत पहली जिल्द का पहला हिस्सा है, बहार शरीयत का सबसे पहला हिस्सा ये अकायद पर, ये सबको इसको तो पढ़ना चाहिए, बार बार पढ़ना चाहिए, एक बार पढ़ने से समझ नहीं आएगी, और उलमा से पूछ लेना चाहिए जहां जहां समझ में ना आए, अकायद ही पता नहीं होंगे, खुदा ना खासा कुफर में जा पड़े तो अब इबादत किस काम की।
एक और इसी मतलब के सवाल भी बड़ा मैं करता हूं, कहते हैं कि किसी ने स्टेटस पर इस अल्फाज में ये लगाया है, इन्होंने जो लिखा है, आज तो ऐसे लगता है अल्लाह ताला ने हमारे शहर को हल्की आंच पर दम लगाया हुआ है। अब इस हवाले से आप क्या फरमाते हैं?
जुमला तो खैर अजीब और गरीब है, अल्लाह पाकिस्तान में ऐसे जुमले ना बोले जाए। अभी यहाँ ये कि कोई थोड़ी बहुत आफत मुसीबत आई है उसकी तरफ शायद ये इशारा कर,
शायद गर्मी की तरफ हो,
गर्मी गर्मी उसने मतलब नहीं गया, लेकिन जुमला अल्लाह के शाह में शान नहीं है, इस तरह बोलना नहीं चाहिए।
किससे समझाए,
समझा रहे हैं भी तो नहीं रहे ना क्या?
अब ये तो दो अल्फाज तो अभी हमको लिख कर आ गए, और किसी हो, अब ये जो दो अल्फाज लिख कर आ गए ये भी किसी उस्ताद से सुना होगा या किसी उस्ताद से पढ़ा होगा, तो उसको ये सा लगा होगा कि यार ये है तो नहीं, ऐसे इसी को बातें सुनी होगी बंदी मुजाकरे में या बंदी चैनल पर, या चलो यार मैं पूछ लू यार ये पता नहीं कैसा जुमला है, लेकिन पता नहीं कितनी बड़ी तादाद ऐसी होती होगी कि जो ऐसे जुमले बोलती होगी, सुनती होगी, आगे बढ़ाती होगी, और उनको ये भी नहीं फेल होता होगा कि ये बोलना चाहिए कि नहीं बोलना चाहिए, सही या गलत, कुफर है या नहीं है, मतलब बिल्कुल एक जैसे कैसा लगता है कि इस हवाले से एक अजीब सी मजा बनी हुई।
अच्छा देखो मैंने कुफर नहीं कहा, ये मेरी समझ में नहीं आ रहा कि इसको क्या कहूँ, अल्लाह पाक का मजाक उड़ाना कहूँ या क्या कहूँ, अल्लाह का मजाक उड़ाना तो खैर कुफर है, लेकिन ये कि यहाँ अल्लाह पाक का मजाक नहीं उड़ा रही है, ये वही गर्मी का जैसे होता ना, ये गर्मी को इस अंदाज में इसने लिया है कि बंदों को ना अल्लाह ताला को तो गालिब हिकमत वाला तो उसने तस्लीम किया है, लेकिन ये अल्फाज है मतलब आटी वाले, ये बोलने नहीं चाहिए, लेकिन मैंने कोई शरी हुक्म मुझे पता नहीं है इसका क्या बनेगा, अल्लाह आफियत नसीब फरमाए, बहुत सोच समझ कर बंदा जबान खोले, ये ज्यादा मुंह फट ये होते हैं ना, बोल 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 किए जाते हैं, इनका बहुत खतरा होता है कि इस तरह की बातें निकल जाए, हाँ जो अहले इल्म होते हैं ना वो घंटों बोलते होते हैं, लेकिन उनकी हर बात शरीयत के मुताबिक होती है, लेकिन आम लोगों के लिए ये जो ज्यादा बोलते होते हैं ये खतरा होता है, लेकिन इसका मतलब है नहीं कि आलिम हो, अच्छा आलिम हो, वाकई आलिम हो तो वो बोलता ही रहे। हाँ, बयान करना और चीज है, वैसे गुफ्तगू जो है ये तो आलिम को भी तो बुजुर्गों ने लिखा है कि खामोशी आलिम का वकार और जाहिल के लिए पर्दा है। आलिम अगर इधर उधर की बातें करेगा तो ये नुकसान होगा, और इसी तरह अगर किसी एक को समझाने पर बहुत ज्यादा ये समझा देगा ना तो भी नुकसान होता है, फिर लोग बेजार होते हैं, घड़ी देखते अब ये हजरत चुप करें तो अच्छा है, ये कैफियत भी नहीं आनी चाहिए। काम की बात हो नपीतुली बोले, आलिम साहब चुप हो जाए ना इनका वकार बुलंद होगा, लोग इनसे करीब आएंगे, मुतासिर होंगे। इसी तरह जाहिल जो है ये जब तक चुप होता है ना उसका रोब होता है, जब ये बोलता है तो ये बोलता उठ पटांग है तो लोगों पर उसका पोल खुल जाता है कि यार ये तो यार ये, इसलिए वो दोनों के लिए मुफीद है, खामोशी सबके लिए मुफीद है जो समझ ले। अल्लाह हमको नसीब करे।
एक सवाल आया, आलिम बनने के लिए क्या सलाहियतें होनी चाहिए, और ये भी बता दीजिए क्या आलिम दीन बनने के लिए हाफिज कुरान होना जरूरी है?
हाफिज कुरान होना तो शर्त नहीं है, आलिम दीन बनने के लिए सलाहियतें तो ये है कि जज्बा हो, शौक हो और पढ़े, जैसे आजकल तरीका जामियतुल मदीना जैसे दरस निजामी करे, लेकिन दरस निजामी जिसने कर लिया ये जरूरी नहीं कि वो आलिम भी हो गया, ये सनद आलिम की नहीं होती, ये मौलवी फाजिल की सनद कहलाती है, ये जरा मौलवी फाजिल या आप कुछ और बोलते हैं सर?
वो जुदा गाना एक सरकारी इम्तिहानात होते हैं मौलवी फाजिल आलिम फाजिल वगैरह के, ये दरस निजामी ही कहलाता है, आलिम कोर्स दरस निजामी, इसी की सनद इसमें दी जाती है।
आलिम कोर्स लिखा बहुत है क्या,
यानी जब कोई तशरी करता है दरस निजामी की तो इन अल्फाज में करता है आमतौर पर, बाकी
ये हमने ही बोलना शुरू किया, आलिम कोर्स पहले नहीं बोलते, पहले दरस निजामी और मौलवी फाजिल बोलते थे,
मौलवी फाजिल
इस्तिलाह तब्दील,
अलग कोर्स वो सरकारी तौर पर होते हैं।
तुम्हारा लेके वो आला हज़रत रहमतुल्लाह अलैह फरमाते हैं, बड़ी पते की बात फरमाइए कि सनद यानी सर्टिफिकेट का कोई एतबार नहीं, आलिम होने के लिए इल्म चाहिए। सहाबाए किराम के पास कहां से कहां सनद थी, पहले कहां दरस निजामी थे, कहां ये मदारिस और जामियात होते थे, वो लोग किताबें पढ़कर या उलमा की सोहबत से सीखते थे। अब खैर ये भी बहुत अच्छा अंदाज है मदरसों में पढ़ने का, तो आलिम बनने के लिए फीस अबान आई है कि मदरसे में पढ़े किसी आशिका रसूल के जामियातुल मदीना में आ जाए, सलाहियतें तो पढ़ेंगे तो उभरेंगी ना, सामने आएंगी, फिर उसमें मेहनत करनी है और जो सबक दिया उसको तवज्जो से पढ़कर फिर उसको याद भी करना है। अब हमारे यहाँ क्या इम्तिहान देने के लिए याद करते हैं, मकसूद इल्मे दीन शायद नहीं है, मकसूद सनद है, इसी तरह सनद मिल जाए। अल्लाह की रिजा मकसूद होती तो सारे साल पढ़ते रहते ना, सिर्फ इम्तिहान के दिनों में क्यों पढ़ते, जैसे हाफिज साहिबान एक तादाद है सारा साल कुरान करीम खोल कर नहीं देखेंगे, रजब शरीफ में ये क्योंकि वो कई बार ऐसा हुआ ना वाह करें मंजिल पक्की हो जाए मुसल्ला सुनाना है, अब मुसल्ला सुनाने के लिए पढ़ते, अल्लाह के लिए पढ़ना हो तो सारा साल ही पढ़े ना बंदा, एक चोट करने के लिए कहता हूँ, इसका मतलब ये नहीं कि जो सिर्फ रजब में पढ़ता है तो वो अल्लाह के लिए नहीं पढ़ता। इन्नमल आमालो बिन्नियात, आमाल का दारोमदार नियतों पर है। इस तरह इम्तिहान देने वाले पे गौर करें कि हमको इल्मे दीन अल्लाह के लिए हासिल करना है, अपनी इबादत को दुरुस्त करना है, खुद को एक अच्छा मुसलमान बनाना है, तो इम्तिहान से थोड़ी बनता है, तो सारा साल ही हर वक्त आदमी उसमें झुका पड़ा है तो बनेगा, इससे आलिम बनना कोई खाला जी का घर थोड़ी है, खाली सन्नत से थोड़ी बन जाएगा, बल्कि अल्लामा होते ही है, अभी तो तालिब इल्म में और अल्लामा होते हैं, कद काठो जरा आवाज अच्छी हो, किसी अच्छी मस्जिद में लग गए خطیب بن گئے تو خطیب اعظم یا خطیب عصر اور علامت الدہر علامہ صاحب بن گئے. انہوں نے کہا علامہ صاحب کو پتا نہیں علامہ بولتے کس کو ہے لیکن یہ علامہ ہوتے ہیں. تو ہمارے یہ اس طرح کا ہے. درجہ حفظ میں داخلہ لیا تو حافظ صاحب, حافظ صاحب ابھی کہاں بنے حافظ صاحب, ابھی تو شروع کیا. مفتی بولتے ہیں جس چیز کو مفتی اٹھا کے بول دیتے ہیں, اور جس بیچارے کو مفتی بول رہے اس کو پتا نہیں کہ مفتی کی ڈیفینیشن کیا ہے اور اس کو مفتی بنا دیتے ہیں. یہ ہے عوام کو بیچاروں کو اصل ان چیزوں کا پتا نہیں ہوتا, جیسے دنیا پڑھتے ہیں دنیا بھی تعلیم لیتے ہیں تو کچھ ہوش نہیں ہوتا ان کو. کوئی داڑھی والا ہے اور تھوڑا یوں دین کی باتیں کرتا تو یہ بہت بڑا عالم بھائی ہے. صلوا علی الحبیب صلی اللہ علی محمد.
میرا سیدی امیر اہل سنت کی بارگاہ میں سوال عرض ہے کہ اعلیٰ حضرت کے شعر کا ترجمہ بتا دیں. کالک جبی کی سجدائے در سے چھڑاؤ گے مجھ کو بھی لے چلو یہ تمنا حجر کی ہے. امیر علیہ سنت کی بارگاہ میں عرض ہے کہ ہمارے حلقے کے بہت ہی پیارے اسلام بھائی زبیر بھائی علیل ہیں, سخت بیمار ہیں, ان کے لیے خصوصی دعا فرما دیں. اللہ پاک آپ کو دونوں جہاں کی بلائیاں عطا فرمائے. جزاک اللہ خیرا.
ماشاء اللہ. کالک جبی کی سجدائے در سے چھڑاؤ گے سجدائے در. مدینے جانے والے کو یہ کہہ رہے ہیں کہ جو تم مسجد نبوی میں نمازیں پڑھو گے اور وہاں سجدے کرو گے تو تمہارے چہرے پر جو گناہوں کی کالک ہے بھی تو وہاں یہ مٹ جائے گی. میں بھی پہلے سفید تھا اور لوگوں کے گناہوں کی وجہ سے میرا رنگ کالا ہو گیا. مجھے بھی لے جاؤ نا آقا کے در پر, میں بھی وہاں نمازیں پڑھوں, میں یا آقا کے در پر میری بھی حاضری ہو جائے اور میں پھر سفید ہو جاؤں. شاید یہ مراد ہو واللہ اعلم, میں نے اس کی کوئی تشریح پڑھی نہیں ہے.
یہ پورا حجر اسود ہے کوئی دیکھنے والا سمجھے کہ جیسے یہ جو جو سفید سفید ہے تو وہ سب سے پہلے تو یہ پورا
چاندی کا وہ ہے حلقہ چاندی کا کور, اور یہ جو اندر میں جو نظر آ رہا نا بیچ میں یہ حجر اسود ہے. حجر اسود میں نے کالا پتھر, یہ پہلے حجر ابیض تھا سفید پتھر تھا جب جنت سے تشریف لے آیا. جب لوگوں کے گناہوں کی وجہ سے اس کا رنگ کالا ہو گیا ابھی حجر اسود اس کا نام ہوا.
یا وہاں یہ ایک ہی پتھر ہے جو جنت سے آیا ہے یا کوئی اور بھی پتھر ہے؟
یہ اپنے مقام ابراہیم جو ہے پتھر شریف جس پر وہ حضرت ابراہیم و اسماعیل علیہ السلام نے مل کر کعبے کی تعمیر کی تھی. تو یہ وہ نہیں ہمارے گھوڑا کہتے ہیں تو سیڑھی ہوتی ہے گھوڑا ہوتا ہے, تو یہ اس طرح کا کام نہیں. جب اونچا ہو جاتا ہے خود ہی ضرورت نیچا ہو جاتا. یہ موجزہ حضرت ابراہیم علیہ السلام کے مبارک قدموں کی برکت, اور یہ بھی جنتی پتھر ہے اور اس میں قدم مبارک کے نشان بھی ہیں حضرت ابراہیم علیہ السلام کے. مگر اب وہ اس پر سونے کا پتھر جو ہے وہ چڑھایا ہوا ہے. اچھا یہ مقام ابراہیم شاید اصل بتا رہے ہیں شاید اس کا.
اب وہ مقام ابراہیم وہ تو وہ ہے جو ہمیں باہر سے نظر آتا, اندر میں جو اس کا جو منظر ہے نا وہ بھی دکھایا گیا ہے.
اندر اب تو سونے کا پتھر لگایا ہوا ہے اس پر.
یہ دکھائیں ذرا, دکھائیں, یہی دکھائیں.
گولڈ گولڈ کا پتھر مجھے یاد پڑتا ہے اس پہ اپنی برکتیں قدم مبارک کی برکتیں لے رہا ہے, اور ایسا وہ لپٹا ہوا قدموں سے کسی کو دیکھنے نہیں دیتا. موقع ملی ہے اس کو. یہ گولڈ کائنات کے جتنے بھی گولڈ ہیں نا ان سے کچھ نصیب ہے. ایک نبی کے قدموں کے بوسے سے مسلسل لیے جا رہا ہے نہ جانے کب سے اور کب تک لگا رہے گا. یہ اس طرح میزاب رحمت یہ بھی کچھ نصیب گولڈ ہے جس کو کعبہ شریف کا قرب ایسا ملا اس کا نام ہو گیا. میزاب رحمت سب کو نہیں پتا ہوگا لیکن یہ گولڈ کا وہ جیسے بارش کا پانی جس سے ہمارے یہاں وہ پرنالا جس کو بولتے ہیں یہ پرنالا شریف ہے, عربی میں اس کو میزاب بولتے ہیں, اور رحمت کا پانی وہاں سے نچھاور ہوتا ہے طواف کرنے والوں پر. یوں یہ میزاب رحمت. صلو علی الحبیب صلی اللہ علی محمد.
برسا کے لانے والوں پہ گوہر کرو نثار، برسا کے جانے والوں پہ گوہر کرو نثار، گرے کرم سے عرض یہ میثاب زر کی ہے، کالک جبھی کی سجدہ در سے چھوڑا
ہیپاٹائٹس سے سی کا مریض تھا، 12 سال سے میں جس بیماری میں بھگا تھا، مجھے قافلے کی برکت سے اللہ تعالیٰ نے اس میں صحت عطا کی ہے۔
مکان کے دیوار میں پیسے رکھنے سے پیسہ آتا ہے، روز پیسے سے برکت آتی ہے، اس بارے میں آپ کیا کہتے ہیں؟
ماشاءاللہ، پہلے تو صاحب بھائی نے بتایا کہ یہ مدنی قافلے میں سفر کیا ہوا، انہوں نے 12 سال سے یہ بیماریاں تھیں جن کو وہ دور ہوئی، مرحبا، اب تو 12 ماہ آپ کو دے دینے چاہیے شکرانے مدنی قافلے کے لیے۔ اور دوسرا یہ انہیں کہ روزی میں برکت کے بہت سارے وظائف ہیں، اللہ پاک کے مبارک نام پڑھنے سے، آیتیں پڑھنے سے، دعائیں کرنے سے تو برکت آتی ہے۔ اگر سکے رکھیں پھر تو سیدھی بات ہے، سکے تو گئے کام سے، اب اس کو ضائع کہا جائے یا کیا، کل جا کر دیوار ٹوٹے گی تو پھر ان کو برکت ہو سکتا مل جائے کہ وہ سکے ہاتھ میں آ جائیں، ورنہ بظاہر تو یہ ظاہر ہے کہ اپنے طور پر تو یہ ضائع کر چکا، وہ سر سڑ آ جائیں گے، یعنی پرانے خزانے نکلتے تو اس طرح کا وہ بولیں گے یار یہ غیبی مدد ہو گئی، خزانہ آ گیا ہاتھ میں، مگر یہ خیر یہ طریقہ غلط ہے۔ برکتوں کا وہی طریقہ جو میں نے عرض کیا کہ کسی کو اگر تنگ دستی ہے، غربت ہے، وہ اوراد و وظائف پڑھے، درود شریف پڑھتا رہے، درود پاک سے بھی برکت حاصل ہوتی ہے، اور تھوڑے میں یہ کہ آدمی کو قناعت بھی مل جاتی ہے، یہ برکت سب سے اچھی، باقی دولت کی کثرت یہ ہم لوگوں کے لیے اچھی نہیں ہے، ہم پھر اس کی محبت میں سے گرفتار ہو جائیں کہ بس خطرہ کے خدا کو بھول جائیں۔ صلو علی الحبیب صلی اللہ علیہ۔
ایس ایم ایس کے ذریعے سوال ہے، کیا گود میں تکیہ رکھنا سنت ہے؟
اور میں نے بہت پہلے کی بات میں یوں کسی نے بولا یعنی یوں رکھنا کیا سنت ہے، میں نے یوں کھڑا ہوا تھا دیوار پہ ہاتھ لگا کے، کسی نے چلائی، وہ ایک بات آئی مجھ تک کہ بھائی وہ یہ آستین چڑھا کر کھانا سنت ہے، الیاس ایسا کرتا ہے نا، وہ خیر وہ میں نے پھر وہ پتا چلا فلاں نے کہا، تو میں نے اس کو پوچھا تم نے یہ کہا ہے، بولا میں نے تو یہ کہا کہ الیاس کی سنت ہے، پھر میں نے سمجھا میں نے کہا ایسا نہیں ہو رہا، میں اپنی سہولت کے لیے چڑھاتا ہوں، اس کا مطلب کوئی آستین میں جو کروں وہ اس کو سنت کا نام دے دیا جائے، اسی طرح میں نے تکیہ رکھا تو اس کو سنت کا نام دے دیا جائے، یہ ہو سکتا ہے ساحل نے طنز کیا ہو، یہ بھی ہو سکتا ہے کہ بڑا سنت کرتے ہو تو تکیہ رکھنا کس کی سنت ہے، تو یہ بولو نا یار اسکرین پر آ کر مسئلے بتانا کس کی سنت ہے، یوں تو ہم ایسے بہت سارے کام کر رہے ہیں کہ جو مطلب یعنی کہ سنت سے ثابت نہیں ہے، لیکن سنت کو مٹانے والے نہیں ہیں، سنت کو جو کام مٹاتا ہے نا وہ خطرناک ہے، وہ بدعت صحیح ہے، پوری بدعت وہ ہوتی ہے جو سنت کو مٹائے، ورنہ یہ تو بہت ساری بدعتیں، نئی چیز بدعت بنے نئی چیز، یہ تو وہ جیسے اسکرین پر آ کر سبھی تو بول رہے ہیں، جو بدعت کی تسبیح پڑھتے وہ بھی بولتے ہیں آ کر، تو یہ بدعت نہیں ہے، اس پہ آ کر اسکرین پر بولنا یا مائک پر بولنا یہ بھی تو بدعت ہے، ان مانو کر یہ مباح بدعتیں ہوتی ہیں، تو بہت ساری یہی مدرسے جو ہم لوگ پڑھتے ہیں جو تو یہ سب بھی تو یعنی کہ پڑھانا نہیں میں بول رہا نہ پڑھنا, لیکن یہ کہ مدرسے جو بنتے ہیں درس نظامی یہ بھی بدعت ہے. یہ پہلے تھوڑی تھا, درس کو ثابت کر دے کہ صحابہ کرام نے درس نظامی کیا تو بہت بعد میں وہ اس کی تو ترکیب بنی ہے. اب بھی اس میں اضافہ افاقہ ہوتا رہتا ہے, رد و بدل ہوتا رہتا ہے, اب بھی درس نظامی کے کورس میں قرآن کریم کی چھپائی ہوتی ہے, پرنٹنگ جو ہوتی ہے سب بدعت, ہر بدعت گمراہی ہے. یہ حدیث پاک ہے, اس سے مراد یہ چیزیں نہیں ہے, ورنہ تو کوئی قدم بھی نہیں اٹھا سکتا. یوں تو پھر یہ لینتھر کی مسجدیں جو بنتی ہیں یہ سب بدعت ہیں. تو کوئی بدعت, ایک تو بدعت دلالہ وہ کہ جو کسی سنت کو مٹائے, تو یہ ایسے کام نہیں ہے جن کی میں نے مثالیں دی کہ جو سنت کو مٹاتے ہوں. تو اب یہ کہ بعض صورتیں بدعتیں واجبہ ہوتی ہیں, واجب ہوتی ہیں, بعض صورتیں بدعتیں حسنہ اچھی بدعت, بعض صورتیں یہ کہ بدعتیں مباحہ کہ جن کا کرنا نہ کرنا یکساں, نہ ثواب نہ گناہ. یوں ہر چیز اگر نئی جو صحابہ کرام کے دور میں نہیں تھی اس کو بدعت بولے گا تو یہ بولنے والا بھی تو ہاتھ سے نکل جائے گا نا. اردو میں جو بات کرتا ہے تو اردو کی صحابی نے بولی ہے نا, یہ مسئلہ تو کھڑا ہوا نا, پھر یہ بھی بدعت ہی ہوئی ان مانو کر تو نئی چیز ہے. یہ بہت ساری باتیں ہیں, اس کو بولیں گے کہ یہ عقلی دلیل ہے. جی ہاں میں عقل والوں کو عقلی دلیل دیا کرتا ہوں, جن میں نہیں ہے نا ہمارے پاس پاگل خانوں میں اس کے لیے جگہ بھی نہیں ہے کہ دوسرا خراب ہو جائے گا, ایسی عقل والے کو اس پہ بند کریں گے تو اس لیے وہ سوچ سمجھ کر بات کرنی چاہیے. ہر بات کو بدعت کہہ کر اس کو گمراہی کہنا جو ہے نا یہ خود یوں سمجھ لیں گمراہی ہے. صلوا علی الحبیب صلی اللہ علیہ.
سوشل میڈیا کے ذریعے سوالات میں سے ایک سوال یہ بھی, عافیت کی موت سے کیا مراد ہے؟
عافیت کی موت
جی,
یہ برے خاتمے سے بچ گیا آدمی, اس نے خاتمہ اچھا خاتمہ ہوا, کلمہ ایمان پر گیا دنیا سے, یہ عافیت والی موت ہے. یا یہ کہ تکلیف اس کو ظاہری طور پر کم ہوئی, اس طرح کی حکایتیں تو ہیں کہ ایک حکایت ہے کہ ایک شخص دعا مانگا کرتا تھا کہ اللہ میرا ایمان پر خاتمہ ہو, تو وہ جل کر فوت ہوا. خواب میں کسی نے دیکھا کہ تمہارے ساتھ کیا ہوا, اللہ ایمان تو سلامت لے کر جانے میں کامیابی ملی الحمدللہ, لیکن یہ کہ مجھے کہا گیا کہ تم نے ایمان و عافیت نہیں کہا تھا, یعنی عافیت میں نے سلامتی یہ نہیں کہا تھا, اس لیے ورنہ تم کو ہم جلا کر نہ مارتے, جلنے میں بہت تکلیف. عام زخم جو ہے نا اس میں کم تکلیف ہوتی ہے, جلنے کا جو زخم ہے نا اس میں بہت تکلیف ہوتی ہے. صلو علی الحبیب صلی اللہ علیہ
صلی اللہ علی محمد. امیر علی سن سے عرض ہے کہ آج 30 ذیقعدۃ الحرام ہے اور انشاءاللہ کل یکم ذوالحجہ کا سلسلہ چاند نظر آئے گا, پہلی رات پہلی شب بھی ہوگی دنیا میں, کچھ ہو سکتا ہے شاید آج پہلی شب بھی ہو گئی. تو اب آج سے جو 10 دن جو شروع ہو رہے ہیں تو مبارک راتیں ہیں دن ہیں, تو ان کے کیا فضائل ہیں اور ہمیں ان میں کیا اہتمام کرنا چاہیے؟
الحمدللہ ذوالحجۃ الحرام بہت مبارکت مہینہ ہے. اس مبارک مہینے کی ابتدائی 10 راتوں سے متعلق اللہ کریم قرآن عظیم میں ارشاد فرماتا ہے, والفجر بليال عشر, ترجمہ کمزور ایمان, اس صبح کی قسم اور 10 راتوں کی. حضرت سیدنا عبداللہ بن عباس رضی اللہ عنہما سے مروی ہے کہ ان 10 راتوں کی قسم سے مراد ذوالحجہ کی پہلی 10 راتیں ہیں, کیونکہ یہ حج کے اعمال میں مشغول ہونے کا زمانہ ہے. اللہ پاک نے ان راتوں کی قسم ارشاد فرما کر یہ ظاہر کر دیا کہ یہ راتیں اللہ پاک کے نزدیک عظمت والی ہیں. ہمیں چاہیے کہ ان راتوں میں خوب خوب عبادت کریں, نیکیوں کی حرص اپنے اندر بڑھائیں. اس سلسلے میں چند روایتیں بھی پیش کرتا ہوں. نمبر 1, اللہ کریم کے نزدیک کوئی دن عشرہ ذوالحجہ کے ایام سے نہ زیادہ عظیم یعنی عظمت والا ہے اور نہ ان دنوں سے بڑھ کر کسی دن کا نیک عمل اسے محبوب ہے یعنی پیارا ہے. لہذا ان دنوں میں تحلیل تکبیر اور تحمید کی کثرت کرو. تحلیل مانے لا الہ الا اللہ، تکبیر مانے اللہ اکبر، اور تحمید مانے الحمدللہ. نمبر دو، جن دنوں میں اللہ پاک کی عبادت کی جاتی ہے ان میں سے کوئی دن ذوالحجہ کے 10 دنوں سے زیادہ پسندیدہ نہیں. ان میں سے ممنوع دنوں کے علاوہ ہر دن کا روزہ، ایک سال کے روزوں اور ہر رات کا قیام یعنی رات میں عبادت کرنا، لیلۃ القدر کے قیام یعنی عبادت کے برابر ہے. حضرت سیدنا کعب الاحبار رحمت اللہ علیہ نے فرمایا، اللہ کریم نے زمانے کو چنا، بس اس کے نزدیک سب سے پسندیدہ زمانہ حرمت والے مہینے، اور حرمت والے مہینوں میں اللہ پاک کو سب سے زیادہ پیارا ذوالحجہ ہے، جبکہ ذوالحجہ میں سب سے زیادہ محبوب یعنی پیارا پہلا عشرہ ہے. حضرت سیدنا عبداللہ بن عباس رضی اللہ عنہما سے روایت ہے، عشرہ ذوالحجہ میں ایک عمل کا ثواب 700 گنا تک بڑھا دیا جاتا ہے. یوں ان دنوں میں جنہیں کہ بڑی فضیلت ہے اور ان دنوں کے روزوں کے بھی بڑے فضائل ہیں. ام المومنین حضرت سیدتنا حفصہ رضی اللہ عنہا فرماتی ہیں، رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم عشرہ ذوالحجہ کے روزے نہیں چھوڑا کرتے تھے. دوسری حدیث میں نبی اکرم صلی اللہ علیہ وآلہ وسلم ذوالحجہ کے 9 روزے پابندی سے رکھتے تھے. حضرت سیدنا سعید بن جبیر رحمت اللہ علیہ فرماتے، ذوالحجہ کی پہلی 10 راتوں میں اپنے چراغ نہ بجھایا کرو، یعنی رات میں عبادت کیا کرو. آپ رحمت اللہ علیہ کو عبادت بہت پسند تھی اور فرمایا کرتے تھے، اپنے خادموں کو اٹھایا کرو کہ سحری کریں اور یوم عرفہ کا روزہ رکھیں. دوبارہ لے کہ ان کے روزے بھی بڑے افضل ہیں. اللہ پاک کے پیارے حبیب صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، عرفہ کے دن جس کے دل میں ذرہ برابر بھی ایمان ہوتا ہے اسے بخش دیا جاتا ہے. کسی نے عرض کی، کیا یہ فضیلت خاص لوگوں کے لیے یا عام لوگوں کے لیے؟ فرمایا، تمام لوگوں کے لیے. تو ان دنوں میں روزے رکھنا، یہ ابھی آپ نے حدیثیں سنی کہ سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنت ہے، 9 دن کے روزے خاص کر، اور ہر روزے کا ثواب بھی آپ نے سنا کہ 1 سال کے برابر، جبکہ راتوں کی عبادت یہ لیلۃ القدر کے برابر. تو آپ بھی ہمت کریں، جو روزہ رکھ سکتے ہیں ضرور اس سے فائدہ اٹھائیں جبکہ کوئی عذر نہ ہو. اور اگر 3 کیٹیگری بناتے ہیں اس کی، آپ اس کی کارکردگی بھی اگر دیں گے نا، شعبہ اصلاح اعمال، اپنے اپنے یہاں کے شعبہ اصلاح اعمال کے ذمہ دار کو، تو انشاءاللہ میں مجھے کارکردگی ملے گی تو میں پیش کیا کروں گا کتنے روزہ دار، کتنے نیت یہ کی روزہ دار ہوئے. تو کل سے ہی تو روزہ نہیں ہو جائیں گے نا، کل تو رات کو نیتیں دے دیں کہ میں 9 رکھوں گا، یا تو 9 تو ہے کہ وہ 10ویں کا تو جائز نہیں ہے، 10ویں 11ویں 12ویں کا اور 13ویں تاریخ، ان 4 دنوں کے روزے جو ہیں یہ حرام ہیں. اور ایک روزہ عید الفطر، رمضان شریف کے فوراً بعد جو عید آئی اس کا، تو یوں 5 روزے جو ہیں سال میں یہ حرام ہیں. باقی سارے سال کے روزے رکھ سکتے ہیں، البتہ جو حاجی میدان عرفات میں، جو حج میں ہے میدان عرفات میں، تو اس کو روزہ رکھنا مکروہ لکھا ہے، سنت یہ کہ وہ روزہ نہ رکھے. ہمارے لیے جو ہم نہیں ہیں میدان عرفات میں، جبکہ احرام یعنی حج کے لیے نہیں ہے میدان عرفات میں، تو ہمارے لیے عرفے کا روزہ یہ افضل ہے، رکھنا چاہیے، اس کی ترغیب ہے. یا تو نو رکھیں، اگر نہیں رکھ سکتے تو پانچ رکھ لیں، پانچ بھی نہیں رکھ سکتے تو لاسٹ تین، یہ کیٹیگری رکھتے ہیں، نو پانچ اور تین. یہ نیتیں آپ جلدی جلدی شعبہ اصلاح اعمال کو بھیجیں. انشاءاللہ کل مجھے مل گئی نیتیں تو میں کارکردگی پیش کروں گا، اور اس طرح کے دوسروں کو ترغیب ہوگی، اور میری مدنی بیٹیاں بھی کارکردگی بھیجیں اور روزوں کی بس دھوم دھام کر دیں. بہت اچھا موقع ہے روزے رکھنے کا، ثواب بھی بہت زیادہ ہے. اللہ برکت دے ہم سبھی کو، اللہ برکت دے اور ہمیں توفیق عطا فرمائے. اور وہ بال اور ناخن کاٹنے کے تعلق سے بھی عرض کرتا چلوں کہ جب جس کو قربانی کرنی ہو اس کے لیے مستحب یہ ہے کہ وہ چاند نظر آ کر، جب چاند نظر آ جائے تو اپنے بال ناخن یا کھال کہیں سے نکالنا تو یہ کام نہ کرے، یہ مستحب ہے. لوگ سمجھتے ہیں کوئی ضروری ہے، واجب ہے، نہیں کریں گے تو گناہگار ہوں گے، ایسا کچھ نہیں ہے. قربانی پر اثر نہیں پڑے گا، نہ گناہگار ہوں گے، لیکن بہتر ہے، افضل ہے کہ وہ ایسا کرے. چنانچہ مفتی احمد یار خان رحمت اللہ علیہ ایک حدیث پاک، جب عشرہ آ جائے یعنی عشرہ ذوالحجہ پہلا عشرہ، اور تم میں سے کوئی قربانی کرنا چاہے تو اپنے بالوں کھال کو بالکل ہاتھ نہ لگائے. یہ تحت فرماتے یعنی جو امیر وجوباً یعنی جس پر واجب ہو، یا فقیر نفلاً قربانی کا ارادہ کرے. قربانی فقیر بھی کر سکتا ہے، جس پر واجب نہیں ہے وہ بھی کر سکتا ہے، تو اس کی قربانی نفل ہے. تو جو بھی یعنی ارادہ کرے قربانی کا، وہ ذوالحجۃ الحرام کا چاند دیکھنے سے قربانی کرنے تک ناخن بال اور اپنے بدن کی مردار کھال وغیرہ نہ کاٹے، نہ کٹوائے، تاکہ حاجیوں سے قدرے یعنی تھوڑی بہت مشابہت ہو جائے کہ وہ لوگ احرام میں یعنی جو حاجی ہیں جب احرام میں ہوتے تو حجامت نہیں کرا سکتے، اور تاکہ قربانی ہر بال ناخن کے لیے جہنم سے آزادی کا فدیہ بن جائے. یہ حکم استحبابی ہے، وجوبی نہیں، یہ واجب نہیں، مستحب ہے. اور حتی الامکان مستحب پر بھی عمل کرنا چاہیے، البتہ کسی نے بال یا ناخن کاٹ لیا تو گناہ بھی نہیں، اور ایسا کرنے سے قربانی میں خلل بھی نہیں آتا، قربانی درست ہو جاتی ہے. لہذا قربانی کرنے والے کا حجامت نہ کرانا بہتر ہے، لازم نہیں. اس سے معلوم ہوا کہ اچھوں کی مشابہت یعنی نقل بھی اچھی ہے. یہ حاجیوں سے ایک طرح سے احرام والے معاملات میں مشابہت ہے. مفتی احمد یار خان صاحب مزید فرماتے ہیں، بلکہ جو قربانی نہ کر سکے وہ بھی اس عشرے میں حجامت نہ کرائے، بقرہ عید کے دن بعد نماز عید حجامت کرائے تو انشاءاللہ ثواب پائے گا. صلو علی الغریب صلی اللہ علی محمد.
ہمارے یہاں چونکہ چاند ابھی نظر نہیں آیا، کل ہی ہے، تو اگر جنہوں کو اتنے دن گزر چکے ہیں تو ان کو چاہیے کہ وہ جلدی جلدی اپنے ناخن وغیرہ بھی صاف کر لیں. اگر کسی کو 40 دن پورے ہو رہے ہیں اور وہ یہ نہیں کاٹ رہا، اور ان 10 دنوں میں اس کے 40 دن پورے ہو رہے ہیں ناخن نہیں کاٹے، اور تو یہ اس کو پھر کیا کرنا چاہیے؟
اب تو کاٹنا پڑے گا ورنہ گناہگار ہوا. 40 دن اگر ہوئے تو 40 دن تک، 40 دن کے اندر اندر ناخن بغلیں اور جو غیر ضروری بال ہیں ان کا لینا ضروری ہے. اگر 40 دن ہو رہے ہیں تو اور ابھی تک کاٹے نہیں ہے تو مطلب یہ کہ ان کے لیے تو واجب ہو جائے گا کہ یہ کاٹے.
بہتر ہے کہ وہ ابھی وقت ہے تو وہ یہ سارے اہتمام کر لیں تاکہ یہ بھی ایک برکت مل جائے. اور ان کے
پاکستان میں ابھی چاند نہیں ہوا, آج رات کو اطلاع یہی ملی ہے, کل کا دن باقی ہے.
ابلغ گھوڑے سوار رسالہ اگر یہ کچھ تقسیم کرنے کا بھی ہدف ملے, اور یہ بہت اہم رسالہ امیر اہل سنت نے جو فرمائے, تو اس میں بھی بابا ترغیب تو ہے.
صرف 10 روپے دیا اس کا, اور پیجز 48 48 اس کے پیجز ہیں, صفحے ہیں, جنہیں 10 روپیہ واقع رہے. یہ صرف مکتبۃ المدینہ کا حصہ ہے, اتنا سستا ہمیں لٹریچر فراہم کر رہا ہے. یہ تو واقعی یعنی کہ جو پڑھ بھی چکے ہیں نا, ہر سال پڑھنا چاہیے, صحیح بات یہ, تاکہ مسائل رینیو ہو جائیں. تو یہ ابلغ گھوڑے سوار اس کو خوب تقسیم کریں. ان کو تو صحیح بات ہے کہ جو گوش فروش ہے نا, جو پڑھنا جانتے ہیں اردو, ان کو بھی دیا, ان کے لیے صفحے نکال کر دیں جہاں اس کے مسائل لکھے ہیں گوش فروشوں کے لیے. ان کو یا تو جمع کر کے یہ صفحے ان کو پڑھ کے سنائیں, ان کے لیے بہت مفید ہوگا انشاءاللہ. ہو سکتا ہے کہ جس کو توفیق ملے گی کہ وہ کچھ گناہوں سے بچ جائے گا, توبہ کر لے گا. اور عام جو اسلامی بھائی قربانی کرتے ہیں ان کو بھی دیں, بلکہ اپنے پلے سے کچھ خریدنے جہاں جہاں رسیدیں کاٹیں گے نا جا کر کال کی, تو جو ایکٹیو اسلامی بھائی ہوتے ہیں تو کبھی سے ایکٹیو ہو چکے ہوں گے. ہو سکتا ہے یہ کام کر بھی رہے ہوں جو میں کہہ رہا ہوں, نہیں کر رہے تو اب لے لیں کچھ رسالے, لینے پلے سے, دعوت اسلامی کے عطیات سے نہیں لینے, اپنے جیب سے لے لیں, آپس میں مل کے تھوڑا تھوڑا پیسے نکال کر لے لیں. جن جن کی رسید کاٹے ان کو یہ رسالہ بھی گفٹ کر دیں, اور یہ بھی وضاحت کر دیں کہ دعوت اسلامی کے پیسوں کا نہیں ہے, یہ ہمارا پرسنل ہے, آپ کو تحفہ ہے. تو انشاءاللہ اس طرح گھر میں جائے گا نا تو کوئی تو پڑھے گا, اس کو کھول کے دیکھے گا, فائدہ ہوگا انشاءاللہ. ثواب کی نیت سے ایسا آپ کریں اور مسجدوں میں تقسیم کریں, انشاءاللہ اس کا بھی فائدہ ہوگا. جہاں جہاں لوگ اکٹھے ہوتے ہیں, جہاں جہاں موقع ہوتا ہے, اس کو خوب بانٹیں, انشاءاللہ وہ دھوم پڑ جائے گی. مسائل اس میں بہت اچھے, قربانی بہت درست انشاءاللہ کرنے میں جو سمجھدار ہوں گے مسلمان وہ کامیاب ہوں گے, ورنہ اس میں اتنی غلطیاں کر رہے ہوتے ہیں, اتنی غلطیاں کر رہے ہوتے ہیں. الامان الحفیظ, اللہ توفیق دے.
آپ نے ترغیب ارشاد فرمائی, ہمارے حیدرآباد کے جو تقسیم رسائل کے ذمہ دار ہیں, یہ ماشاءاللہ فوراً اپنی نیتیں بھیجتے بھی ہیں, اور ماشاءاللہ ان کے پاس کچھ ایسے اسلامی بھائی بھی ہیں جو ایسے موقع پر ثواب بڑا زبردست کماتے ہیں. تو 12,000 ایک اسلامی بھائی نے ابلغ گھوڑے سوار کی, 6,300 ایک نے, اور کل 26,000 ہمارے حیدرآباد ریجن کے جو ذمہ دار ہیں, تاکہ ابلغ گھوڑے سوار جو ہے وہ ہم تقسیم کریں گے انشاءاللہ.
تو کیا حیدرآباد سخیوں کا شہر ہے, وہ کراچی الٹ نہیں, الٹ نہیں کہتے, مفہوم مخالف نہیں, وہ کراچی بھی تو کراچی ہے.
جی جی,
اس کو بھی تو میدان میں آنا چاہیے, جب جب وہ حیدرآباد نمبر لے جاتا ہے. اس بار ہو سکتا ہے کراچی والے بولے نہیں ہے قربانی کا موضوع, تو ہم بھی اپنے جیب میں ہاتھ ڈال کر نوٹوں کی قربانی دے دیں گے.
لا یافور کو بھی دیکھا تھا تھوڑی دیر پہلے, لاہور والے بھی نظر آئے.
ہاں ان کو بھی, سب کے لیے قربانی کا دن ہے یار. یہ
پہلے شاہد بھائی بھی نظر آ رہے ہیں.
مسئلہ یہ کہ منزل یہی کٹھن ہے قوموں کی زندگی میں, پیسے پیسے کی بات مت کرو, باقی جانا دے رہے. یہ ان کو بار بار کیوں دکھا رہے ہیں, یہ لاکھوں رسالوں کا اعلان کرنے والے ہیں کیا؟
چلو اطلاع تو چلے گی,
ابھی دیکھو کیا ہوتا ہے
آپ کے بارے میں.
یہ پیسے والے علاقے سے ان کا تعلق ہے,
ان کو اطلاع مل کے آپ کے بارے میں کیا سوچا جا سکتا ہے. اللہ اللہ اللہ,
ابھی آپ نے ایک بڑی پیاری تصویر بھی آئی ہے, میں کہا تو ترغیب ہو جائے گی. آپ نے قصاب کو جمع کرنے کا جو کہا, تو ایک تصویر ہے, آج ہمارے اسلامی اسٹیشن پہنچ گئے اور کلی جو ہوتے ہیں وہاں جو سامان اٹھاتے ہیں, تو یہ جمع کر کے, تو یہ ہی وہ انداز ہے کہ ماشاءاللہ جو ہمارے اس طرح اسلامی جمع کر کے ان کو نیکی کی دعوت کا سلسلہ بنائے تو بہت فائدہ.
ماشاءاللہ, بالکل بالکل, موقع کی مناسبت سے سب تک نیکی کی دعوت پہنچنی چاہیے. ماشاءاللہ, مرحبا. تو ابھی گوشت فروشوں تک پہنچے ہیں جیسے ان دنوں میں, اور جانور خریدنے والے تو ظاہر منتشر ہوتے ہیں, اب منڈی میں جا کے بھی دعوت تو دی جا سکتی ہے. منڈی ہماری تو ترکیب ہوتی بھی ہے نا, مسجدیں ہوتی ہیں منڈی میں, امام اسلامی بھائی امامت کرتے ہیں وہاں اور نیکی کی دعوت بھی دیتے ہی ہیں. الحمدللہ ہر جگہ نیکی کی دعوت دیتے رہے. بلغوا عنی ولو آیا, حدیث پاک ہے کہ میری طرف سے پہنچا دو چاہے وہ ایک ہی آئے. صلوا علی الحبیب
صلی اللہ علیہ وسلم.
اچھا وہ روزہ رکھنے کی تحریک کے تعلق سے میں نے کہا تھا کہ ذوالحجت الحرام کے ان نو دن جو شروع کے, یا تو پورے نو دن کے رکھیں, یہ فرسٹ نمبر, سیکنڈ نمبر پانچ روزے رکھے اور تھرڈ تین روزے رکھے, یعنی یہ ہم نے تین کیٹیگریز رکھی ہیں. تو یا اللہ پاک پیارے حبیب صلی اللہ علیہ وسلم کا واسطہ, جو اسلامی بھائی یا اسلامی بہنیں ذوالحجت الحرام کے شروع کے نو روزے رکھیں یا پانچ روزے رکھیں یا تین روزے رکھیں, ان کا ایمان سلامت رکھ, برے خاتمے سے بچا, ایمان و عافیت کے ساتھ انہیں مدینے میں شہادت دے دے.
آمین.
الہ العالمین بار بار حج نصیب فرما.
آمین.
بار بار میٹھا مدینہ دکھا. آمین. اپنے محبوب کریم صلی اللہ علیہ وسلم کا جنت الفردوس میں انہیں پڑوس عطا فرما. آمین. اور ان کے صدقے میں مجھ گناہ گار کے حق میں بھی یہ دعائیں قبول فرما. آمین. بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم. صلو علی الغدیر
صلی اللہ تعالی. ابھی ماشاءاللہ جو ترغیبات کا سلسلہ ہوا, راتیں بھی بڑی برکتوں والی, لیکن اس میں بس ایک بات آپ سے کرنی تھی. مدنی چینل کے ناظرین بھی ہے, اسلام بھائی جو یہاں آئے ہوئے ہیں, اور جیسے کہ آپ کے علم میں بھی ہے کہ کورونا کیسز ایک بار پھر بڑھ رہے ہیں, پاکستان میں بھی بڑھ رہے ہیں, کراچی میں بھی اضافہ ہو رہا ہے. اللہ آپ کی ہم سب کی حفاظت فرمائے.
آمین.
اور اس کورونا سمے دیگر بلا آفتوں سے ہماری حفاظت. آمین. ہو عافیت اور آسانی نصیب ہو جائے. اب یہ چوتھی لہر کی جو اطلاع ہے, آپ کے بھی علم میں ہوگی جو کراچی میں پاکستان میں رہتے ہیں, ان کے بھی علم میں ہوگا. تو اب ظاہر ہے کہ اس میں کچھ احتیاطی تدابیر بڑھ جاتی ہیں, اور ابھی بھی حکومت کی طرف سے بھی اداروں کی طرف سے بھی جو تاکیدات آنی شروع ہوئی ہیں, اس میں ایک آپ کو بات کرنی تھی. یہ خصوصی جو مدنی مذاکرہ ہے اسے ہم نے اب کینسل کر دیا ہے. میری مشاورت بھی ہوئی تھی کہ احتیاط اسی میں ہے کہ خصوصی مدنی مذاکرہ ان جو ابھی دو چار دن میں زیادہ یہ ساری اطلاعیں شروع ہوئی ہیں, ظاہر ہے جہاں ہوتا ہے وہاں بھی ایک پیک ہے, اسی بھی ہے, تو جتنا مطلب عوامی طور پر بچا جا سکے بچنا چاہیے. تو ہم نے امیل سنت سے درخواست کی ہے کہ آپ مہربانی کریں. ماشاءاللہ ایک عرصے سے احتیاط جاری ہیں اور مزید احتیاط کرنی چاہیے. آپ بھی دعا کریں اللہ تعالیٰ امیل سنت کو سلامت رکھے, حفاظت رہے, کورونا سبے دیگر بلا اور آفتوں سے ان کی اور ہم سب کی حفاظت رہے. تو یہ ایک افسوسناک خبر ہی ہے. کئی اسلامی بھائی عاشقان رسول مدنی مذاکرے, بالکل خصوصی مدنی مذاکرے کے جو شوقین اسلام بھائی, ان میں خوشی کی لہر تو دوڑی تھی. یہ میری بھی اطلاع ہے, بلکہ ہو سکتا ہے کہ آج بھی کئی آ گئے ہوں, یا آج بھی اعلان آج کا بھی تھا. لیکن میری درخواست ہے, آپ ماشاءاللہ بھی امیر سنت سے محبت کرتے ہیں, تو یہ جو کچھ فیصلہ کیا گیا ہے اللہ کرے کہ آپ بھی اس سے متفق ہو جائیں, اور دعا بھی کریں کہ اللہ تعالیٰ آپ کی اور ہم سب کی ان تمام تر پریشانیوں سے نجات بھی دے اور ہماری حفاظت بھی فرمائے.
آمین.
تو یہ آج بھی نہیں ہوگا, اور ابھی ان دنوں میں جو ہونے والے تھے مدنی مذاکرہ خصوصی, انشاءاللہ آج سے تو ہمارے یہ براہ راست مدنی مذاکرہ کا سلسلہ تو رہے گا, لیکن خصوصی کے تعلق سے آپ سے معذرت اور معذرت. ہاتھ
یہ سب خصوصی میں سمجھے نہیں سمجھے. یہ ایک ہوتا ہمارا اونر جو ہو رہا ہے, اونر جو ہے نا, یہ تو انشاءاللہ اب دس دن تک ہوتا رہے گا روزانہ رات کو, جیسے آج ہو رہا ہے کل بھی ہوگا, چاند رات کل انشاءاللہ اور کنٹینیو جاری رہے گا. اور وہ دوسرا ہوتا ہے اوفر. یہ اونر کو ہم عمومی بولتے ہیں, جو شاید سب کے سمجھ میں نہ آتا ہو, اور آف ایئر کو ہم خصوصی بولتے ہیں.
جی ہاں درست کہا.
اس میں ہم براہ راست لائیو نہیں ہوتے, ہم उसमें हाजरीन को सवाल करने की इजाजत होती है, और ये जो उमूमी है ओनर उसमें हाजरीन को माइक नहीं देते, कभी देते हैं तो बड़ी एहतियात के साथ साईं भाई देते हैं तरकीब से, वरना वो कुछ का कुछ बोल जाए, और सारे तहफ्फुज़ात होते हैं ओनर, ये अलग तहफ्फुज़ात है। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि,
ये हमारे जिनको आपने अभी दिखाया गया था हमारे डिवीजन निगरान भी हैं हाजी फुजैल, इनका भी पैगाम आया है कि हमारे डिवीजन से 26,000 रसाइल,
26,000 रसाइल, ये कितने लाख रुपए हो गए समझा दो?
नहीं 26,000 रसाल है, 26,000 रसाल है,
26,000 रसाल है तो कितने के भी बताए हिसाब बता दो,
होते होंगे इनको इनको आता
दो लाख सर,
हाँ 2,60,000 रुपए हो गए
जी जी। ये तो डिवीजन निगरान के साथ एक और इस्लामी से इन्होंने पूरे कर दिए कराची, तो इंशाल्लाह
तो ये, और अभी एक बार और इनको स्क्रीन पे दिखा दो शायद और बढ़ जाए, ना ये स्क्रीन पर आते हैं ना ये 26,000 की अपनी जो तरकीब होती शायद। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद।
आजी शाहिद भाई का भी मैसेज आ गया कि वहाँ फैसलाबाद में भी 5, 9 और 3 रोजों की नियतें की हैं, मुख्तलिफ जगहों से भी रोजों की भी नियतों की,
अल्हम्दुलिल्लाह रोजों की भी और अबलक, अब दिखाओ इनको तो ये फिर शायद ये ऐलान करेंगे।
हाजी याफूर का तो ऐलान आ गया, ये मानसेरा में है आज हाजी याफूर शाह एपीके में, वहाँ मौजूद इस्लामी भाई है उन्होंने 27,112 रिसालों की तकसीम करने की नियत की,
27,112
जो फिगर लिखा हुआ मिला है,
वाह केपी के,
केपी के
सुहान
याफूर पर बैठे हैं इनमें,
सुहान इतने हैं भी करने वाले मकतबुल मदीना वालों के पास,
अब आपने तरकीब दिला दिया तो मकतबा
छपना भी शुरू हो जाएंगे, ठकाठक होंगे, स्टॉक तो होगा शायद पूरा पाकिस्तान में लगे, दुनिया भर में ये रिसाला तो और जबानों में भी शायद हो सकता है।
कुर्बानी फर्ज है वाजिब है या सुन्नत है?
साहिब निसाब पर जिसका निसाब हजरत असलिया से फारिग हो वो अपने शराइत के साथ वाजिब, हमारे वाजिब की इस्तिलाह है, शवाफे में सुन्नत शाफी हजरत या वाजिब की इस्तिलाह नहीं है वो सुन्नत, और वैसे सुन्नत इब्राहिमी भी इसको कहते हैं, लेकिन इस्तिलाहन ये वाजिब है, और तर्क वाजिब जो है ये गुनाह होता है, जो कुर्बानी ना करे बावजूद उस पर वाजिब होने के वो गुनाहगार है।
इसमें हजरत असलिया का वो रकम के हवाले से हजरत असलिया वरना सामान वो के जो उसकी जरूरत का यानी हाजत में तो आते लेकिन इस्तेमाल के अंदर नहीं है रखा हुआ ऐसे ही हाजत इसलिए के अलावा तो उसके ऊपर भी कुर्बानी लाजिम होती है,
वो काउंट होगा उसमें
जी
जी।
ये इरशाद फरमाई कुर्बानी का बेहतरीन अंदाज क्या है, ये सोशल मीडिया पर सुबह
इखलास,
इखलास
सबसे अव्वलीन शर्त इखलास है, और ये अब तो ढूंढे से नहीं मिलता
है
हालात से, अरे को चाहिए मेरी वाह मेरा नाम ध्यान में रहता होगा, आदमी चलते चलते खड़ा होकर देखे इसको और हैरत से पूछे ये कितने का है ये किसका है, यूं मतलब अल्लाह के लिए करना है अल्लाह की रजा के लिए। अब इसके अलावा तो बहुत सारी मतलब देखे इसकी सूरतें जैसे इनमें छोटा ऐब भी ना हो बड़ा ऐब वो तो कुर्बानी होती नहीं है, मेरी मुराद जो बड़े ऐप से छोटा ऐप जैसे कान में सुराख है कान चीरे हुए है कोई छोटा मोटा छोटा सा कोई ऐसा जख्म है कि जो कुर्बानी हो जाएगी लेकिन है जख्म, इस तरह का कोई ऐब अगर उसमें है तो कुर्बानी हो जाएगी लेकिन मकरूह नापसंदीदा है, बेहतर है बचना उससे मकरूह तंजीह। और भी इसकी सूरतें ये रिसाला पढ़ेंगे तो इंशाल्लाह मालूमात हो जाएगी कुर्बानी किस तरह करनी है।
جی ابھی ابھی الحمدللہ امیر اہل سنت نے ابلغ گھوڑے رسالے کی ترکیب فرمائی ہے اس کو تقسیم کرنے کی. انشاءاللہ لبیک یا سیدی انشاءاللہ آپ کے فرمان پر لبیک انشاءاللہ ضرور جتنے ہو سکے اتنے رسائل انشاءاللہ تقسیم کریں گے انشاءاللہ عز و جل.
انشاءاللہ کوشش کروں گا کہ میں بھی یہ 9 روزے رکھوں کل سے, کل 4 رات ہوگی نا اس کے بعد انشاءاللہ تعالی.
انشاءاللہ ماشاءاللہ.
حاجی شاہد بھائی فیصل آباد سے بھی ڈبل 26,000 اور حیدرآباد والوں نے بھی 26 کے ڈبل 26 کر دیے.
ماشاء اللہ مقابلہ سخت ہے.
حاجی امین کی
کراچی کا ایک ہی آیا ہے
نائے گا.
اب حاجی امین کو
چاہتی نکالو نا یار.
نہیں حاجی امین آپ میرے وہ بھیجو, میں انشاءاللہ کراچی کا اعلان کر دوں گا. ہو سکتا آپ کو یوں ایسا ہوتا نا کہ میں کیسے اپنے شہر کا, میں انشاءاللہ کر دوں گا. آپ بھیج دو کوئی 1,26,000 کے آس پاس جو بھی آپ بھیج سکتے ہو. کراچی کراچی ہے, کراچی سے تو مدنی مذاکرہ ہو رہا ہے اور یہاں سے سن کر دنیا بھر کہاں کہاں سے پیغامات آ رہے ہیں.
حاجی امین کو لے لیا آپ نے؟
حاجی امین تو کراچی نگران نا
لے لیا ان کو,
اللہ خیر کرے گا.
آپ بھی کراچی میں رہتے ہیں؟
جی جی بالکل. جی حاجی امین بھیجو اور سوال بھی چلائیے.
فَصَلِّ لِرَبِّكَ وَانْحَرْ إِنَّ شَانِئَكَ هُوَ الْأَبْتَرُ. لَبَّيْكَ اللَّهُمَّ لَبَّيْكَ, لَبَّيْكَ لَا شَرِيكَ لَكَ لَبَّيْكَ إِنَّ الْحَمْدَ وَالنِّعْمَةَ لَكَ وَالْمُلْكَ لَا شَرِيكَ لَكَ.
ماشاء اللہ پیارے پیارے بچوں کے پیارے پیارے انداز. اچھا جیسے میں یہاں تحسین کرتا ہوں تعریف کرتا ہوں بچوں کے انداز کی, اس کا مطلب یہ نہیں کہ یہ جو بول رہے یہ بھی صحیح ہوتا ہے. بڑے سے ہی نہیں پڑھ سکتے تو چھوٹے سے چھوٹے ہوتے بےچارے. یہ کہ سکھانا ہوتا ہے ان میں. اب ظاہر ہے کہ یہ میں کلاس تو لگا نہیں سکتا کہ کیا کیا غلطی ہے, نہ بچے اس وقت سنتے بھی نہیں ہوں گے بےچارے, ہو سکتے سوئے پڑے ہوں گے. یہ کہ بڑوں کو چاہیے کہ ان کی اصلاح بھی کرتے رہے اور اچھا سکھاتے رہے. اللہ ان سب کو باعمل عالم دین مفتی اسلام دعوت اسلامی کا مخلص مبلغ و مبلغات بنائے. آمین. بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم. صلو علی الحبی صلی اللہ علیہ.
رزق حلال دے مجھے اے میرے کبریا.
میرا نام محمد اسلم ہے اور میں جانوروں کا شوقین ہوں اور میں نے بہت مختلف قسم کے جانور رکھے ہوئے ہیں اور میں ان جانوروں کی خدمت کرتا ہوں. حضرت صاحب سے یہ سوال ہے کہ جوان اولاد جو اکثر اوقات اپنے ماں باپ کے ساتھ بد اخلاقی سے پیش آتی ہے تو ان ماں باپ کو اپنی اولاد کے لیے کیا کرنا چاہیے. میں یہ پوچھنا چاہتا ہوں کہ ہمارے نبیوں نے بزرگوں نے پیغمبروں نے کون سے جانور ایسے پسند کیے گئے جس کی ہم خدمت کر سکیں اور ان کو ہم پالیں.
دیتا ہوں تجھ کو واسطہ تیرے حبیب کا.
جوان اولاد اگر بدسلوکی کرے ماں باپ کے ساتھ تو ماں باپ کو دعا کرنی چاہیے, بد دعا نہیں. بد دعا قبول ہو گئی تو پھر پریشانی میں ماں باپ کو بھی ہوگی. دعا کریں اور ماں باپ کی دعا جو ہے یہ اولاد کے حق میں قبول ہے. اور اپنے رویے پر بھی غور کر لیں کہ آخر یہ اولاد کیوں متمیزی کر رہی ہے, اپنی کیا پوزیشن ہے. کیونکہ بعض اوقات ماں باپ بھی جس انداز میں سمجھا رہے ہوتے ہیں نا وہ الٹا نظام بن رہا ہوتا ہے, مزید وہ بدسن اور باغی ہو رہا ہوتا ہے بچہ یا بچی. تو اپنا اخلاق درست ہو جائے گا ماں باپ کا تو امید ہے کہ اولاد کی بھی تربیت اس طرح ہوگی. जैसे कि अब बच्चे को आप तू तुकार से बात करेंगे, इधर आ बैठ जा, ये दे दे, तू क्या कर रहा था, वो भी बड़ों को तू ही बोलना उसने। और अगर बोलेंगे ना आप क्या कर रहे थे, आप कितने बजे उठेंगे वगैरह, तो अब बच्चे की जबान पर भी आप आना शुरू होगा और इस तरह वो आप जनाब से बात सीखेगा। इसी तरह बच्चों से आप मीठे अंदाज में गुफ्तगू करेंगे, प्यारे अंदाज में गुफ्तगू करेंगे, बच्चा भी वही सीखेगा। और आप अगर जारहाना अंदाज रखेंगे, होता हमारे यहाँ जारहाना अंदाज है, जब करता है कि नहीं, ये तो मैंने बहुत वो लाइट जुमला बोला, बाकी ऐसा सब बोलते होते हैं कि खुदा की पना, गालियां भी भगते होते हैं। ऐसी सूरत में आप बच्चे से क्या तवक्को रखेंगे कि वो आपके पांव धोकर पिएगा, आपके सामने यूं करेगा, ये भी फिर यूं करेगा, यूं करेगा। तो ये तो आपके हाथ में टास्क दिया है कि आप बच्चों को सही करें, बच्चों को अपने किरदार से सही कर सकते हैं आप, गुफ्तार से मुश्किल है, बोलने से नहीं। अपना किरदार जो माँ बाप का देखेगा बच्चा उसी की नकल करेगा। तो ना इतना प्यार दिया जाए कि बच्चा सर पर चढ़ जाए, ना इतना उसको झिड़का झिड़की हो कि बच्चा बागी हो जाए, लेकिन ये कि दोनों में एक इत्तेदाल होना चाहिए मगर नहीं है, एक तादाद है जिनके अंदर नहीं है ऐसा, अल्लाह तौफीक दे। नबियों और बुजुर्गों ने कौन से जानवर पसंद किए जिनकी हम खिदमत कर सकें और पालें? आम तौर पर तो ऊंट, घोड़े और बकरी या बकरा, इनके तस्करे तो मिल रहे हैं। और किसी जानवर के जो मैंने तो कुछ पढ़ना याद नहीं है। अब हमारे यहाँ तो शौकीन जो जानवर है ना, ये पूरा चिड़िया घर बना देते हैं, बाजों का पैसे भी होते हैं, इनके बाद टाइम भी होता है, फिर क्या ऐसा आदमी अरे को दीन दुनिया को और क्या काम करता होगा, इसी में रात दिन मस्त रहता होगा जानवरों के साथ। फिर हो सकता है जानवरों की सोहबत के असरात भी उस पर आते हो। इसलिए वो हर चीज में दरमियाना रवि होनी चाहिए। जानवर पाला तो क्यों पाला, कि नीयत क्या थी। दूसरा ये कि जानवर जो पाला है उसके हुकूक भी अदा करता है कि नहीं। अब जानवर धूप में खड़ा है तो खड़ा है, आपको धूप लगती है, अब भाग के साए में आ जाते हैं, पैसे ज्यादा हैं तो एसी लगा हुआ है, एसी खोल लेते हैं, है ना, गर्मी का पता नहीं चलता, गर्मी दूर हो जाती है, पंखा खुल जाता है, गर्मी दूर हो जाती है, बेहतरी आ जाती है। इस तरह जानवर को भी चलो आप एसी में ना रखें, लेकिन कम से कम साए में तो रखें, लेकिन बेचारे धूप में। अब ये जो ये आजकल जैसे मंडियां हैं, पिछले साल भी हुआ था बारिश आई, जानवरों की हिफाजत का क्या इंतजाम, बेचारे बारिशों में काफी शायद मवेशी हलाक हुए थे पिछले साल, ये उठा के ले आते हैं इधर उधर से, तो फिर ये खुद भी बेचारे बारिशों में भीग रहे होते हैं, ये भी फिर धूप, तो धूप में जानवर खड़े हुए। ये कह बेचने वाले को भी चाहिए कि जानवरों के हुकूक का ख्याल रखे, और खरीदने वालों को भी, खाली खाली उसके दांत खुलवाते रहते बेचारे के, और जख्म इधर दिखाए भी स्क्रीन पर जख्म हो जाते, इधर खोल खोल कर खोल खोल कर, तो ये बेजबान जानवर किसको फरियाद करेगा। याद रखिए, मुसलमान पर जुल्म करना अगरचे ये गुनाह है, इन जानवर पर जुल्म करना इससे ज्यादा सख्त है। मुसलमान बदला लेगा, लड़ाई करेगा, मुकदमा करेगा, केस करेगा, सब कुछ कर सकता है, ये मुकाबला करेगा आपका, इंसान इंसान का मुकाबला करता है ना, लेकिन ये क्या जानवर तो मंदा हुआ है बेचारा, ये क्या मुकाबला करेगा। इसलिए वो जानवरों अगर पाला भी है किसी ने तो उसका ख्याल रखे, उसको 70 बार रोजाना खाना दे, वो मिसाल दिए, तो बार बार वो खाता है जानवर, लेकिन ये भी ख्याल रखना पड़ेगा कि कौन सी गिजा उसको मुआफिक है और कौन सी नामुआफिक, और इतना भी ना खिला दे कि इससे इसका पेट खराब हो जाए, एक इत्तेदाल। इसलिए जिसको जानवर पालने की मालूमात हो, इतना इल्म हो, जानवर कैसे पलता है और कैसे ये हिफाजत से रहता है, ये सब मालूम आ तो ही जानवर पाले वरना ना पाले। तो ये जानवर पाले जाते हैं हमारे यहाँ आमतौर पर नफ्स के लिए, बल आता है, रौनक होती है, बाजों की क्वालिटी होती है ना। बाज अगर ऐसे मिलेंगे आपको दुनिया एंटिक ढूंढते फिरते हैं, पुराने सिक्के, पुराने आसार, फिर ये भी इसके भी ये भी नकली बनने लगे हैं, नकली टिका देते हैं बेचारों में। तो किसी की कोई आदत होती है, किसी की कुछ आदत होती है, तो इस तरह वो जानवरों वाले भी होते हैं। वैसे जो हलाल जानवर है जैसे खरगोश है, मुर्गियां है, ये तोता है, इनको पालना गुनाह नहीं है, तोता भी हलाल है ना, हाँ तोता हलाल जानवर है, लेकिन खाने का उर्फ नहीं है, इससे शायद किसी को झटका लगे कि क्या है। तो ये जानवर पाले जा सकते हैं लेकिन इनके हुकूक ख्याल रखना बहुत मुश्किल है। मैं अपने तौर पर फेवर में नहीं हूं, मैं अपनी पर्सनल राय देता हूं, जानवर संभाल नहीं सकते यार, यहाँ अपनी जान संभालना मुश्किल है, इतने काम होते हैं कि एक काम पूरा नहीं होता 10 काम लाइन में आके खड़े हो जाते हैं कि इधर भी। अब इस सूरत में भी जानवर का कैसे ख्याल रखा, क्या करे मुर्गी का और क्या करे बकरे का। तो यूं मतलब यानी कि लोग पालते हैं वरल, मेरा अपना इंडिया यही है कि ना पाले जाए। मछलियां पालते हैं, मछलियों को देखा है इतनी बेबसी होती है, कांच के मतलब यानी गिलास के अंदर ये होती है, मैंने देखा है तो मेरे को बड़ा इसका एहसास हुआ है कि ये ट्रांसपेरेंट होता है गिलास, ये पानी में तैरती हुई भागती हुई ये जाकर जैसे कि ये रास्ता है तो ये बिचारी का मुंह टकरा जाता है कांच से। अपने ऊपर आप कयास करें कि आप जो चलते चलते गिलास हो आप समझेंगे रास्ता है और आप इसे टकरा जाए आप पर क्या बीतेगी, ऐसा होता भी है बाजों का इंसान से, तो ये क्या तकलीफ होगी ना, इसी तरह इस बेजबान को भी तकलीफ होगी। लेकिन मछलियां पालना जायज है मगर ये तकलीफ से कैसे बचे ये एक दावत फिक्र है। और भी तरह तरह सिर्फ हमने अपने शौक के बनाया, शौक पीस के तौर पर जिंदा मछलियां रखी है बस यही है, इसको निकाल कर तो ये तो नहीं कि वो आप निकाल के इसके खेलेंगे चलाएंगे इसको दाने खिलाएंगे कुछ भी नहीं, इसका फीड डाल देंगे अंदर हाथ तो लगा नहीं सकेंगे आप, खाली अच्छी लगती है इसलिए इनको कैद करके रख दिया। तोता अच्छा लगता है पिंजरे में डाल दिया, जायज है ये जबकि इसके तमाम हुकूक पूरे किए जाए, लेकिन ये कि आप सोचे तो सही हमें कैद कर दे तो कैसा लगे। अल्लाह पाक अल्लाह करे दिल में उतर जाए मेरी बात।
रीडिंग मुतालिया करना इतना आसान नहीं है, बिलखसूस एक आदमी जिसने मुतालिया करना छोड़ दिया हो उसका वापस इस तरफ आना बड़ा मुश्किल हो जाता है। बाज लोग तो सर दर्द की शिकायत करते हैं कि जी हमारे सर में दर्द शुरू हो जाता है, किताब खोली नहीं जाती और अगर खोल ले तो थोड़ा सा पढ़ के बंद कर देते हैं। अब एक तालिबुल इल्म है, एक स्टूडेंट है, चले उसकी तो काम है कि उसकी आदत बनी हुई है पढ़ रहा है, लेकिन एक दुकानदार है, ताजर है, ड्राइवर है, ट्रांसपोर्टर है, वो तो ये काम नहीं कर रहा, वो तो पब्लिक डीलिंग करता है, वो कैसे किताब की तरफ आएगा। अब ये दावत इस्लामी के मदनी माहौल की बरकत से हर हफ्ते हमें एक रिसाला मिलता है अमीर अहले सुन्नत की तरफ से जो कि सब पढ़ने की कोशिश करते हैं, और भी कुतुब का सिलसिला अल्हम्दुलिल्लाह मुताले की तरगीब दिलाई जाती है। तो अमीर अहले सुन्नत की बारगाह में अर्ज है कि हुजूर वो लोग जो काफी अरसे से पढ़ना छोड़ चुके हैं अब वो स्टडी करना चाहते हैं मुताला करना चाहते हैं तो अपनी इस आदत को कैसे बनाए, किस तरीके से वो इस तरफ आ सकते हैं।
मुताला तो अच्छी चीज है और इल्म हासिल करने का बेहतरीन जरिया, अब जो नहीं जिसको मुताला नहीं कर पा रहे या दूर हो गए तो इनको ये कहे पहले ये गौर करेंगे इनको दिलचस्पी किस में। बाजों का देख हिकायतों में दिलचस्पी होती, हिकायत मीनिंग स्टोरी, तो ये दीनी किताब की बात, दुनियावी स्टोरी की बात नहीं कर रहा, तो दीनी किताबें हैं हिकायतों की स्टोरीज की, उसका मुताला शुरू करें, भले एक पेज पढ़े रोज का, पढ़े एक एक पेज करके भी पढ़ेगा ना तो आहिस्ता आहिस्ता आगे क्या है, आगे क्या है, तो यूँ दो पड़ेगा, तीन पड़ेगा, तो इस तरह हो सकता है कि इसकी आदत पड़े। अगर फिकही मसाइल की दिलचस्पी अपने अंदर पाता है तो जो फिकही मसाइल की कुतुब है, पतंग बहार शरीयत, पता रजविया शरीफ वगैरह, इनको पढ़े। अपनी अपनी यानी के पसंद के टॉपिक्स होते हैं, इसके मुताबिक ये थोड़ा 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 स्टडी करेगा ना तो इंशाल्लाह आदत पड़ जाएगी। पत्थर पर पानी का कतरा गिरता रहे गिरता रहे गिरता रहे तो आखिरकार पत्थर में सुराख बना देता है। इंशाल्लाह पढ़ते रहेंगे तो आहिस्ता आहिस्ता आपकी पढ़ने की आदत पड़ जाएगी। सल्लू अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम।
My name is Kani Fatima. Hajj means worshipping Allah by performing Hajj rituals. Hajj is the basic duty of Islam. Hajj is a visit to the Kaaba in Makkah during Zulhijj. Thank you, Jazakallah.
Ghareeban, ye kaha hai ki Hajj jo hai wo Islam ka panchwa rukun hai. Hajj jo hai wo Zulhijja mein Kaabatullah al-Musharrafa ki taraf कष्ट करने का, वहां जाने का नाम है और इस्लाम का बेसिक रुकन है।
मैदान अरफात का तस्करा नहीं हुआ। हज का रुकन आजम जो है वो मैदान अरफात का वकूफ है मखसूस वक्त में, नौ ज़ुलहिज्जा के जोहर का वक्त जब शुरू होता है तब से वकूफ अरफा का वक्त शुरू होता है और सुबह सादिक तक रहता है दसवीं की। ये रुकने आजम है, अगर किसी ने मैदान अरफात का वकूफ नहीं किया तो उसका हज होगा ही नहीं। और काबा शरीफ का तवाफ जो है वो तवाफ ज़ियारा, ये मैदान अरफात का वकूफ करने के बाद तवाफ ज़ियारा की भी वो एक मतलब है, उसकी पूरी तरतीब है अय्याम हज जो है इनमें क्या क्या करने, तो दूसरा रुकन ये तवाफ ज़ियारा। माशाल्लाह अच्छी कोशिश की कनीज फातिमा बिनते मुफ्ती हसन ने, और हबा अल्लाह को हज्जा बना दे और मेमणी में हजियानी बना दे।
आमीन आमीन आमीन। मखसूस अफआल के जरिए हज करना, मखसूस अफआल के जरिए अल्लाह की इबादत करने का नाम हज है, ये इन्होंने कहा।
इन्होंने ये कहा शुरू, अब फिर तो सही है माशाल्लाह।
अमीन अहले सुन्नत, आपकी बारगाह में ये सवाल है, जैसा की आप इस वीडियो में देख रहे हैं की मशीन के जरिए जानवर की खाल उतारी जा रही है और दूसरी जगह बाइक के जरिए जो है वो एक जानवर की खाल उतारी जा रही है और छुरियों के जरिए भी खाल उतारी जाती है, तो कौन सा तरीका दुरुस्त है?
ये जो मशीन के जरिए या बाइक के जरिए खाल उतारी, इसमें भी छुरी का तो काम हुआ है, यानी पहले से ये गर्दन पर इस तरह ये खाल उधेड़ना एक फन है, जो माहिर होते वही कर सकते हैं। इसके खाल इस तरह उधेड़ी जाए कि इसमें बिल्कुल भी कोई रवाज, रवाज कहते हैं गोश्त के ऊपर की एक तह होती है उसको, उसमें कुछ भी ना आए तो मैं समझ सका हूं कि गोश्त ये खींचेगा नहीं, फटेगा, और ये फटा नहीं, बिल्कुल क्लियर वो गोश्त निकल आया जानवर का, खाल बिल्कुल क्लियर उतर गई। तो ये अगर गर्दन का इस तरह ये एक मखसूस अंदाज में साफ कर ले चारों तरफ से, कहीं से भी वो चिपकी भी ना रहे कोई चीज इस पर, गोश्त रवाज चर्बी इस तरह। अब ये इन्होंने मतलब ये अपनी टेक्निक से या मशीन से या कि इसको जोर लगाना पड़ता है, बाज कुव्वत वाले जो होते हैं ना तो वैसे हम यहाँ आम मनाजिर होते हैं बकरीद में, ये अपने आप ही स्लॉटर हाउस में भी इस तरह करते होते हैं। ये जानवर का इसी तरह जो माहिर होगा ना इसमें, जो माहिर नहीं होगा उसमें फर्क होता है, माहिर इसी तरह उतारेगा कि खाल में गोश्त का एक जर्रा भी नहीं जाएगा। और बकरीद में तो खैर ये माहिर भी जल्दबाजी में वो अंधी चला रहे होते हैं, गोश्त जा रहा होता है खाल में, लेकिन जब स्लॉटर हाउस में तो कोई नहीं जाने देगा, वो तो बेचने गए। तो अगर खाल इस तरह की ना फिर इसको ये खींचते क्या, ये खींच कर या फिर ये पानी वाले हाथ करके खाल में यू घोंप के इसको पोल बनाते इसकी, फिर ये यूं करके यूं खींच के फिर वो पांव रखकर गर्दन और पांव से भी इसको निकाल लेते हैं, प्रेशर से निकलती है। तो जिस तरीके से गोश्त को नुकसान ना पहुंचे वो तरीका अच्छा है, जायज है, सारे तरीके जो बताए गए इसमें। और छुरियों से उतारना, छुरियों से बकरे की खाल तो इसी तरह उतारते, वो घोंप कर आखिर खींच लेते हैं, थोड़ा बहुत इधर उधर से काटते हैं। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
इस वक्त हम खारियां में जमा हैं, अल्हम्दुलिल्लाह आशिकाने रसूल मिलकर मदनी मुज़ाकरा देख रहे हैं और सब ने मिलकर पैसे मिलाए हैं, 230 रिसालों की रकम जमा हुई है। इंशाल्लाह ये यहाँ के आशिकाने रसूल ये रिसाले तकसीम करेंगे।
इंशाल्लाह अली अहले सुन्नत ने जो रोजों की तरकीब दिलाई है, इंशाल्लाह में भी 3 रोजे 5 रोजे 9 रोजे इंशाल्लाह रखने की भरपूर कोशिश करूंगा।
पहले भी तकसीम किए और इंशाल्लाह मजीद 72 की इनफरादी कोशिश से इंशाल्लाह और बाकियों को तरगीब दिलाऊंगा, यही 41 वो भी करे, 12 ऐसों को तरगीब दिलाऊंगा
इंशाल्लाह। वाह भाई
माशाल्लाह। जी शाहिद भाई की तरफ से भी गुजरांवाला, भावलनगर, क्वेटा, भलवाल, थर जोन, जंग जोन और इसी तरह जामितुल मदीना गर्ल्स ताजरान शोभा की जो मजलिस है, तो इन मुख्तलिफ इस्लामी भाई ने, जिम्मेदारान ने भी रोजों की भी नीयतें भेजी हैं और रसाले तकसीम करने के हवाले।
इंशाल्लाह अब ये नीयतें सारी शोभा इस्लाह अमल को ये भिजवाए, जो भी जिम्मेदारान ने ठीक है आपको भिजवाई, लेकिन वहाँ जमा करवाए और जमा करवा के इनकी पूरी लिस्ट बन जाएगी ना, तो कल इंशाल्लाह ये तरगीब दिलाने में काम देगी।
सवाल अमीर अहले सुन्नत की बारगाह में यह है कि हमारी एक दुकान के ऊपर सर्विस सेंटर है, वहाँ पर एक इस्लामी भाई आए थे गाड़ी साफ करवाने और पैसों की थैली भूल गए। अब हम उन्हें जानते नहीं है, हर तरह से पता करने की कोशिश की लेकिन उनसे रब्ता नहीं हो पा रहा है। इस बात को 1.5 साल से ज्यादा वक्त गुजर चुका है, हमने कोशिशें कर ली लेकिन पता नहीं चल पा रहा कि वो पैसों की थैली किन की है, तो बराए करम अभी आप रहनुमाई फरमा दीजिए उन पैसों का क्या किया जाए, क्या उनको कुर्बानी के पैसों में लगा सकते हैं।
क्या शान है आपकी, 1.5 साल से संभाल के बैठे, बड़ी बात है यार। यहाँ तो पराया माल अपना ही कहावत है, अल्लाह करीम आपको जज़ा खैर अता फरमाए। अब बेटे ये पैसे इनकी लुक्ता कहलाते हैं, लुक्ता। अब ये के मालिक को इतना तराश किया कि अब ये के उम्मीद ही नहीं रही कि ये मिलेगा और अगला भी मेरे मायूस है कि आप कौन देगा मेरे को। देखे उम्मीद है, उम्मीद खत्म हो गई, पूरी कोशिश कर ली। तो ये लुकता जिसकी आप वो बता रहे कि भूल गया था, तो अब इसको किसी फकीर शरी को दे सकते हैं, खुद फकीर शरी तो खुद भी रख सकते हैं, या फिर ये कि किसी मस्जिद में मदरसे के चंदे वगैरह में डाल सकते हैं, कुर्बानी में इसको इस्तेमाल नहीं कर सकते। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
सिद्को अदलो करमो हिम्मत में 400 शोहरे हैं इन चारों के। ये बताइए प्लीज, इस शेर में किन चारों की बात हो रही है?
चार यारा ने नबी जन्नती जन्नती। पहले खलीफा ये सिद्क, पहले खलीफा सिद्दीक अकबर रज़ी अल्लाह तआला कहिया सिद्क, और फारूक आजम रज़ी अल्लाह की अदालत मशहूर है। ये दूसरे खलीफा हजरत उमर फारूक रजी अल्लाह तआला का अदल ने इंसाफ, और हजरत उस्मान गनी रजी अल्लाह तआला नो सखी, इनकी सखावत मशहूर है। करम के एक माना सखावत भी होती है, सखावत और करम। तो यहाँ उस्मान गनी रजी अल्लाह नो की सिफत का बयान, जो यूं तो सारे ये चारों सिफतें चारों में थी लेकिन बदरिया अतम जिसको बोलते ना बढ़ चढ़ कर, और मौला अली करम अल्लाह वजहुल करीम हजरत अली रजी अल्लाह तआला नो की बहादुरी मशहूर शेर खुदा का लकब है। तो हिम्मत, तो 400 शोहरे इन चार यारों के, तो इससे मुराद ये चारों खुलफा है। ये मेरे मुबल्ले की नोट कर ले, ये जब खुलफा राशिदीन का नाम ले ना तो ये कोशिश फरमाया करें, पहले अबू बकर सिद्दीक रजी अल्लाह अन्हु का तस्किरा करना है तो यूं बोला करें, इस्लाम के पहले खलीफा हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु, इस्लाम के दूसरे खलीफा हजरत उमर फारूक आजम रजी अल्लाह अन्हु, इस्लाम के तीसरे खलीफा हजरत उस्मान गनी रजी अल्लाह अन्हु, और इस्लाम के चौथे खलीफा हजरत مولا علی رضی اللہ عنہ. اس کی حکمت میں آپ کو بتاتا ہوں جو میں یہ عرض کر رہا ہوں. بیچ میں ایک شرارت ہوئی تھی, علی دا پہلا نمبر, علی دا پہلا نمبر, یعنی پہلے خلیفہ علی. حالانکہ جو کہہ رہا ہے وہ سوچے تو صحیح کہ ان کی جو عمریں ہیں کہ حضرت علی کرم اللہ وجہ الکریم جن پر ہماری جانیں قربان, آئندہ نسلیں بھی قربان, اگر یہ پہلے خلیفہ مان لیتے ہم ان کو تو کیا یہ تینوں اس وقت تک بظاہر حیات رہتے؟ باری باری تو وفات پائی انہوں نے, صدیق اکبر رضی اللہ عنہ تو پہلے ہی وفات پا گئے. تو اگر حضرت علی پہلے خلیفہ بنتے تو یہ تینوں ظاہری طور پر حیات ہی نہ ہوتے, تو ان کو تو پھر نمبر ہی نہ ملتا نا کوئی خلافت کا. یہ عقلی دلیل دے رہا ہوں آپ کو. ویسے حدیثوں سے اس کے دلائل موجود ہیں کہ یہ مطلب چاروں کے جو نمبر اہل سنت کے نزدیک ہے وہ برحق ہے. تو جس طرح ہم نے ہر صحابی نبی جنتی کا نعرہ لگایا تاکہ صحابہ اکرام کی عظمت بچے بچے کے دل میں بیٹھ جائے, اسی طرح بھی ہے کہ علی دا پہلا نمبر یہ مس گائیڈ کرنے والا جملہ ہے, گمراہ کرنے والا جملہ ہے. تو ہم نے مطلب یہ کہ یہ شروع کرنا ہے. میں تو کوشش کر رہا ہوں کبھی سے, تحریر میں بھی اب کوشش کرتا ہوں لانے کی جب لکھتا ہوں پہلے خلیفہ. اب آپ مبلغین بھی مبلغات بھی جب بھی ان کا تذکرہ کریں تو پہلے خلیفہ اسلام کے, اسلام کے پہلے خلیفہ حضرت ابوبکر صدیق رضی اللہ عنہ, اسلام کے دوسرے خلیفہ حضرت عمر فاروق اعظم رضی اللہ عنہ, اسلام کے تیسرے خلیفہ حضرت عثمان غنی رضی اللہ عنہ, اور اسلام کے چوتھے خلیفہ حضرت مولا علی رضی اللہ عنہ. یہ اب کوئی نعوذ باللہ بولے گا حضرت علی کا آخری یہ تو توہین ہو گئی, تو ہمارے پیارے نبی یہ تو آخری نبی ہیں صلی اللہ علیہ وسلم, کیا توہین ہو گئی اس سے؟ نعوذ باللہ, یہ سب سے آخر میں آپ نے اعلان نبوت فرمایا اگرچہ شروع سے ہی نبی ہیں. تو یہ مطلب اپنا ایمان مضبوط رکھیں. ہر صحابی نبی
جنتی جنتی,
سب صحابی نبی
جنتی جنتی,
چار نبی
جنتی جنتی,
حضرت صدیق بھی
جنتی جنتی,
حضرت فاروق بھی
جنتی جنتی,
عثمان غنی
جنتی جنتی,
فاطمہ اور علی
جنتی جنتی,
فاطمہ اور علی
جنتی جنتی,
حسن بھی حسین بھی
جنتی جنتی,
والدین نبی
جنتی جنتی,
ہر زوج نبی
جنتی جنتی,
ہر صحابی نبی
جنتی جنتی
جنتی
جنتی
جنتی
جنتی. صلوا علی الحبیب صلی اللہ علی محمد.
صدق و عدل و کرم و ہمت میں, 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 چار سو شہرے ہیں ان چاروں کے, چار سو شہرے ہیں ان چاروں کے, چار سو شہرے ہیں ان چاروں کے, چار سو شہرے ہیں ان چاروں کے.
صلوا علی الحبیب صلی اللہ تعالی علی محمد, توبوا الی اللہ واستغفروا. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. پیارے اسلام بھائیو, الحمدللہ امیر سنت کے مدنی مذاکروں کا سلسلہ کل سے اب یہ کنٹینیو جاری رہے گا, اور یہ چلتے چلتے ہم قصی شب اور پھر انشاءاللہ عید, اور پھر عید کے جو پروگرام ہے, عید کی جو نشریات ہیں وہ بھی ہوں گی, اور اس میں بھی آپ کے بھی علم ہے کہ ماشاءاللہ عید کو, عید کی نماز کے بعد سے لے کر تقریباً ظہر تک امیر سنت بھی براہ راست ہوتے ہیں پہلے روز, اس کے بعد یہ سلسلے چلتے رہیں گے, تو انشاءاللہ تیسرے روز انشاءاللہ اونٹ کی بھی قربانی, اونٹ بھی نہر ہوگا, وہ بھی جو مدنی چینل پر جو پروگرام اور سلسلے ہوتے ہیں انشاءاللہ اس کی بھی پوری بن جائے گی شوریت, وہ بھی آپ کو مدنی چینل پر دکھائی جائے گی. اللہ تعالی ہم سب کو مدنی مذاکروں کی برکتوں سے مالا مال فرمائے. جی آئی امین.
مدنی چینل کے ناظرین, الحمدللہ امیر علیہ سنت ہر ہفتے
کسی ایک رسالے پڑھنے سننے کی ترغیب ارشاد فرماتے ہیں اور رسالہ پڑھنے سننے والوں کو اپنی دعاؤں سے بھی نوازتے ہیں. اس ہفتے جو ہمیں رسالہ پڑھنا سننا ہے اس کی کارکردگی دینی ہے. آئیے سنتے ہیں دعائے اتار.
بسم اللہ الرحمن الرحیم. حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ فرماتے ہیں برے خاتمے کا سب سے بڑا سبب ظلم ہے. یا رب المصطفیٰ، جو کوئی 17 صفحات کا رسالہ جانوروں کے بارے میں دلچسپ سوال جواب پڑھ یا سن لے، اسے انسانوں اور جانوروں پر رحم کرنے والا دل عطا فرما اور اسے بے حساب بخش دے.
گزشتہ ہفتے جو رسالہ پڑھنا سننا تھا وہ تھا قربانی کیوں کرتے ہیں. ہمیں جو کارکردگی موصول ہوئی ہے، پاکستان میں اسلامی بھائیوں کی تعداد 19,18,892 اسلامی بہنوں کی تعداد پاکستان میں 7,35,957 اوورسیز میں اسلامی بھائی 2,12,258 اوورسیز میں اسلامی بہنیں 1,35,392 ٹوٹل کارکردگی جو ہمیں ملی ہے اب تک 30,02,499 اور یہ جو اس بار جو رسالہ ہے یہ بکر عید کے حوالے سے بہت ہی اہم اس میں پیاری پیاری معلومات ہے. تو یہ رسالہ ضرور پڑھیں سنیں اور جمع کر کے سنائیں، جمع کر کے سنیں، تو انشاءاللہ اس کی برکت ہے اور کارکردگی ضرور عطا فرمائے، اس لیے کہ 40 لاکھ کا ہدف ہے، ٹارگٹ ہے، اس میں ہمیں آگے بڑھنا ہے. ہماری مجلس نے جو اس بار رسالہ کی جو کارکردگی ہوئی تو لاسٹ سے اس بار جو اضافہ ہوا، کراچی ریجن میں نمایاں زون جو ہے جس نے فرسٹ پوزیشن حاصل کی، کراچی ساؤتھ جس کے نگران رکن شورا حاجی محمد علی اتاری ہیں، 6,988 ان کا اضافہ ہوا. اسی طرح حیدرآباد ریجن میں زون ہے نواب شاہ، نگران ہے حاجی محمد عامر اتاری، 3,297. ملتان ریجن میں زون ہے شجاع آباد اور نگران ہے عقیل اتاری، 17,383. ریجن ہے فیصل آباد، زون ہے اوکاڑا، نگران ہے حاجی منیر اتاری، 16,554. اسلام آباد زون، پنڈی اسلام آباد زون، اسلم اتاری، 1,039. اور اسی طرح لاہور ریجن میں جو نمایاں زون ہے وہ گجراوالا زون، یعقوب اتاری، 13,570. تو 40 لاکھ کا ہدف ہے اور اس میں آگے بڑھیں، کارکردگی جمع بھی کریں اور کارکردگی جمع بھی کروائیں. امیر اہل سنت کی طرف سے مدنی مذاکرے میں جو ناظرین کو سوالات کیے جاتے ہیں، سوال ہوا تھا اللہ پاک نے سب سے پہلے کس کا نور پیدا فرمایا؟ جواب نبی کریم صلی اللہ علیہ وآلہ وسلم کا. سوال نمبر 2، کون سے دو انبیاء کرام علیہم السلام ہر سال حج کرتے ہیں؟ جواب حضرت الیاس اور حضرت خضر علیہم السلام. سوال نمبر 3، کیا امام عبد الرزاق رحمت اللہ علیہ، امام اعظم ابو حنیفہ رحمت اللہ علیہ کے اساتذہ میں سے ہیں؟ جواب جی ہاں. درست جواب دینے والوں کے سلیکٹڈ نام، بنت کریم بخش اتاریہ واہکین، بنت گل بہار اتاریہ اسلام آباد، بنت عبد الرحمن بورے والا، نعیم اتاری ملتان شریف، فاروق احمد اتاری بھکر، بنت ساجد اتاریہ علی پور چٹھا، بنت علی محمد اتاریہ دھنوٹ. تمام درست جواب دینے والوں میں جو سلیکٹڈ قرآن دازی میں نام نکلا وہ بنت نعیم قادری کراچی، ان کو تحفے میں 1200 کا مدنی چیک پیش کیا جائے گا جو مکتبۃ المدینہ کی کسی بھی برانچ سے کتابیں لینے کی صورت میں کیش کروایا جا سکتا ہے. ابھی مزید جو سوالات ہیں وہ بھی نوٹ کر لیں. اسلامی بہنیں محرم کا نام اور نمبر لکھیں. اسلامی بہنیں اپنا نام لکھنے کے بجائے کنیت یعنی ام فلاں یا بنت فلاں لکھیں. ناظرین سے سوالات ہیں، حجر اسود کا رنگ پہلے سفید تھا مگر بعد میں کالا کیوں ہو گیا؟ سوال نمبر 2، مقام ابراہیم کہاں سے آیا؟ نمبر 3، عشر ذوالحجہ کے کسی ایک روزے کا ثواب کتنے سال کے روزوں کے برابر ہے؟ تو کل بھی چونکہ آپ کنٹینیو مدنی مذاکرے ہیں تو کل رات 8 بجے تک آپ نے یہ ہمیں سوالات بھیجنے ہیں، تو انشاءاللہ اس کے جوابات ہم اپنے انداز جو طریقہ کار ہے اس میں ہم شامل کریں گے. صلو علی الحبیب صلی اللہ علی محمد.
مدنی مذاکرہ مدنی مذاکرہ.